सबैजनालाई यीशु ख्रिस्टको नाममा जय मसीह। तपाईँहरू सम्पूर्णलाई म आजको वचनमा स्वागत गर्न चाहन्छु। अनि गएको हप्तादेखि चाहिँ हामीले एउटा एकदमै महत्त्वपूर्ण विषय जुन नरकको विषयमा चाहिँ हामीले हेर्दै थियौँ, अध्ययन गर्दै थियौँ। अनि हामीले के कुरालाई हेरेका थियौँ भने नरकको अर्थ चाहिँ बाइबल अनुसार चाहिँ के हो त भन्ने कुरालाई हामीले हेर्दै थियौँ। अनि त्यहाँनिर नरकको अर्थ चाहिँ लुकाउनु वा ढाक्नु हुँदछ भन्ने कुरालाई चाहिँ हामीले गएको हप्तामा हामीले हेरेका थियौँ। अनि जस्तै यहाँ हामी देख्न सक्दछौँ, पहिले यो चाहिँ नेपालीमा त झ्यालै हो, तर अङ्ग्रेजीमा हामीले हेर्दछौँ भने चाहिँ यसलाई चाहिँ विन्डोज भनेर भनिन्छ, होइन? तर समय बित्दै जाँदाखेरि चाहिँ यो चाहिँ के भयो त भन्दा हेर्नुहोस् त, सफ्टवेयर भर्जन्सहरू पनि विन्डोज भनेर चाहिँ नामकरण भयो है। पहिला हामी हेर्छौँ भने सबैभन्दा पहिले माउस भन्ने चाहिँ मुसाला मात्रै हामीले भन्ने गर्दथ्यौँ भने, पछि कम्प्युटर चलाउने होइन त्यो उसलाई पनि सानो उपकरणलाई पनि माउस भन्न थालियो। अनि सबैभन्दा पहिले चाहिँ जुन यो खाने औषधि मेडिसिनहरू हुँदछ नि होइन, यसलाई मात्रै चाहिँ हामीले के ट्याब्लेट्स भन्ने गर्दथ्यौँ भने, तर समय बित्दै जाँदाखेरि चाहिँ के भयो त भन्दाखेरि फोनहरू, ठुलो ठुलो फोनहरूलाई पनि ट्याब्लेट्स ट्याब भन्न चाहिँ थालियो। यसरी है के भयो त भन्दाखेरि समय बित्दै जाँदाखेरि चाहिँ शब्दको अर्थहरू चाहिँ के हुँदै गयो त भन्दाखेरि भिन्न 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 हुँदै गएको चाहिँ हामीले देख्न सक्दछौँ। त्यसरी नै यो नरक भन्ने शब्दको अर्थ, वास्तविक अर्थ चाहिँ के थियो त भन्दाखेरि लुकाउनु वा ढाक्नु भन्ने हुँदथ्यो र थियो। तर समय बित्दै जाँदा चाहिँ यसरी चाहिँ के भयो त भन्दाखेरि जुन नरक भन्ने चाहिँ अब लुकाइनु वा ढाक्नु होइन, तर चाहिँ के हुन थाल्यो त भन्दा एकदमै दन्दन आगो बल्ने ठाउँ हो, तडपाउने ठाउँ हो भनेर चाहिँ यसरी चाहिँ भिन्न हुन गयो। अब हामीले हेर्दछौँ भने पुरानो समयहरूमा होइन, त्यो समयहरूमा चाहिँ अमेरिकनहरूले जब इङ्ग्लिस बोल्ने गर्दथ्यो, उनीहरूले चाहिँ यो हेल भन्ने शब्द छ नि अङ्ग्रेजीमा, यो शब्द चाहिँ यसरी उनीहरूले चलाउने गर्दथ्यो क्या। जस्तै आई मस्ट हेल माई पोटेटोज भनेर चाहिँ उनीहरूले यसरी चाहिँ अङ्ग्रेजी बोल्ने गर्दथ्यो र यस्तो सेन्टेन्समा हेल भन्ने यस्तो शब्द राख्ने गर्दथ्यो। अब यसको मतलब के हो त भन्दा उनीहरूले चाहिँ त्यो होइन पोटेटो आलुलाई चाहिँ पुरै नरकमै पठाउनु पर्छ भनेर भन्न खोजेको हो त, यो त कदापि होइन। तर उनीहरूले भन्न खोजेको चाहिँ के हो त भन्दाखेरि मैले आलुलाई चाहिँ के गर्नु पर्दछ त भन्दा गाड्नु पर्दछ, गाड्दै गर्दाखेरि चाहिँ के हुन्छ त माटोमा हालिन्छ नि होइन, त्यसो हुँदा चाहिँ ढाकिन्छ। हो यसरी मैले चाहिँ आलुलाई चाहिँ यसरी ढाक्नु पर्दछ रोप्दै गर्दा भनेर चाहिँ यस्तो शब्दहरूमा चाहिँ उनीहरूले हेल भन्ने शब्द प्रयोग गर्दथे। अनि अर्को सेन्टेन्स पनि तपाईँले देख्न सक्नुहुन्छ यहाँ स्क्रिनमा, आई मस्ट हेल माई हाउस भनेर भनेको छ। हेर्नुहोस् त, बाहिर देशतिर चाहिँ अब हामीले हेर्दछौँ भने प्रायः काठको घरहरू भन्ने गर्दछ, अनि काठको घरहरू बन्दै गर्दा काठलाई चाहिँ के गर्नु पर्दछ, गाड्नु पर्ने हुँदछ नि होइन। हो यस्तो हेल भन्ने शब्द चाहिँ उनीहरूले त्यसरी चाहिँ प्रयोग गर्ने गर्दथे। अब हामीले हेर्दछौँ भने के पाउँदछौँ त भन्दाखेरि क्याम्ब्रिज डिक्सनरी है, क्याम्ब्रिजको शब्दकोशमा नै यस्तो परिभाषा चाहिँ हामी पाउँदछ के। हेर्नुहोस् त यहाँनिर देख्नुभयो नि तपाईँले, हेल भन्ने शब्द यहाँ देख्नुभयो। हेलको शब्द चाहिँ यहाँ के भनिएको छ त भन्दा टु हाइड। हेर्नुहोस् त देख्नुभयो, टु हाइड, यो चाहिँ क्याम्ब्रिज डिक्सनरी 15 शताब्दीमा जुन क्याम्ब्रिजले चाहिँ नि जुन होइन क्याम्ब्रिज डिक्सनरी चाहिँ त्यो छ त्यहाँनिर छापियो, त्यो शब्दकोशमा चाहिँ, त्यो शब्दकोशमा चाहिँ अर्थ हामी हेलको अर्थ चाहिँ के पाउँदछौँ त भन्दा तडपाउने कुरा भनेर यहाँ लेखिएको छैन, आगै आगो हुने कुरा भनेर लेखिएको छैन, तर यहाँ के अर्थ लेखिएको छ त, टु हाइड भनेको चाहिँ लुकाउनु हो भनेर चाहिँ क्याम्ब्रिज डिक्सनरीले नै लेखेको हामी पाउँदछौँ है। अब हामी अगाडि बढौँ। अब यो शब्दलाई जुन है अङ्ग्रेजीमा चाहिँ हेल 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 भनेर चलाइएको छ, अनि नेपालीमा चाहिँ नरक भनेर चलाइएको छ, यो शब्दको चाहिँ नि मूल ज्वरो शब्दलाई हामीले हेर्दछौँ भने चाहिँ कहाँ कहाँ पाउँदछौँ त भन्दा पुरानो करारमा चाहिँ हेर्नुहोस् त यहाँ सियोल भन्ने शब्द हामी पाउँदछौँ पुरानो करार, किनभने पुरानो करार हिब्रूमा लेखिएको कारणले गर्दा हिब्रूमा चाहिँ त्यो शब्द नरक भन्ने शब्दको मूल ज्वरो ग्रिक हिब्रू शब्द चाहिँ सियोल भन्ने हुँदछ। हेर्नुहोस् है, अब नयाँ करार, नयाँ करारमा त के लेखियो त भन्दा, नयाँ करार त कुन भाषामा लेखिएको छ? यो त ग्रिकमा लेखिएको छ हो। अनि ग्रिकमा चाहिँ तिनवटा शब्दहरू छन्, मूल शब्द, जुन मूल शब्दको चाहिँ नरक भनेर चाहिँ नेपालीमा उल्था गरेको हामी पाउँदछ। ती शब्दहरू चाहिँ के हुन् त भन्दाखेरि, एउटा हेडिज होइन, जसको कन्कर्डेन्स G85 भनेर लेखिएको छ। जी भनेको ग्रिक, 85 भनेको यसको स्ट्रङ कन्कर्डेन्स हुँदछ होइन, यसको नम्बर हो, जुन हामीले G86 भनेर हामीले युट्युबमै सर्च गर्दा, माफ गर्नु होला, इन्टरनेटमा सर्च गर्दछौँ भने त्यहाँ हामीले हेडिज भन्ने शब्द हामी पाउँदछौँ। र अर्को शब्द चाहिँ छ गेहेना होइन, जी ग्रिक 1067 यसको नम्बर हो। अनि अर्को शब्द हामी पाउँदछौँ मूल ज्वरो शब्द, अर्को चाहिँ टाट रो, जुन शब्दको पनि है नरक भनेर उल्टा गरिएको हामी पाउँदछौँ, त्यो चाहिँ जी ग्रिक 5020 यसको नम्बर हो है। तपाईँहरूले इन्टरनेटमा गएर यी सबै कुराहरू सर्च गर्न सक्नुहुन्छ, तपाईँहरूले ती कुराहरू पाउनुहुन्छ। अब थोरै सियोल शब्द, जुन चाहिँ पुरानो करारमा नरक भनेर चलाइएको छ होइन, अङ्ग्रेजीमा हेल भनेर चलाइएको छ, पुरानो करारभरि त्यो शब्दको मूल ज्वरो शब्द चाहिँ कुन हो त भन्दा सियोल भन्यो। अनि यसको अर्थलाई हामी थोरै बाइबलबाट फेरि पनि रिक्याप हामी गर्नेछौँ। अब हामीले हेर्दछौँ भने यो शब्दको, हेर्नुहोस् है, यो शब्दको अर्थलाई चाहिँ हामीले हेर्दछौँ भने, यहाँ कन्कर्डेन्सलाई तपाईँले हेर्न सक्नुहुँदछ, अघि मैले तपाईँलाई बताइसकेँ, हेर्नुहोस् त, सियोल भनेको चाहिँ H7585 भन्ने हुँदछ है, यसको हिब्रू 7585 भन्ने हुँदछ। अब यहाँ हेर्नुहोस् त, यहाँनिर पनि हामी के देख्दछौँ, H7585। अब हेर्नुहोस् है, यहाँनिर हामीले हेर्दछौँ भने यो सियोल भन्ने शब्द चाहिँ नि, जब राम्रो मान्छेको बारेमा चाहिँ लेखिएको हुँदछ है, एउटा कन्टेक्स हुँदछ नि होइन, कन्टेक्स भने चाहिँ सन्दर्भ, एउटा सन्दर्भ, राम्रो मान्छेको विषयमा लेखिएको सन्दर्भ हो भने चाहिँ त्यो ठाउँमा चाहिँ नि शब्द चाहिँ सियोल नै हो। तर त्यो ठाउँमा चाहिँ नि के लेखिएको छ त भन्दाखेरि, ग्रेव भन्ने हो, ग्रेव, ग्रेव भनेको चिहान भन्ने शब्द चाहिँ प्रयोग गरिएको छ। किन त चिहान भन्ने शब्द प्रयोग गरियो त भन्दाखेरि, अब राम्रो मान्छे त नरकमा जान सक्दैन नि त हो, नरकमा जान सक्दैन, त्यसो भए राम्रो मान्छेलाई नरकमा गयो भनेर लेख्यो भने त त्यो त विवादास्पद हुन सक्दछ नि होइन। यसै भएको कारणले गर्दा त्यो ठाउँमा चाहिँ नि के शब्द चलाइयो त भन्दाखेरि, राम्रो मान्छेको उसमा चाहिँ मामिलामा चाहिँ ग्रेव हो, चिहान भन्ने शब्द चलाएको छ। जस्तै उत्पत्ति 37:35 हामी यो कुरा पाउँदछौँ, हाम्रो विनोद ब्रदरलाई पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु, उत्पत्ति 37:35 पद।
यहाँ यसरी लेखिएको छ, उत्पत्ति 37:35, तिनका सबै छोरा छोरीहरूले तिनीहरूलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन, किनभने तिनले भने, अह, यो मेरो शोकमा नै म मेरो छोरा कहाँ चिहानमा जानेछु। यसरी योसेफका बुवाले तिनको निम्ति निर्णय गरे।
हुन्छ, त्यो उहाँले एनबिएस भर्जन पढ्दै हुनुहुन्छ, जसलाई मलाई एनएनआरबी अथवा एनबिएस, त्यहाँनिर चाहिँ म उसका जानेछु भनेर लेखेको रहेछ होइन। हाम्रो टिभिएस बाइबलमा हामीले हेर्दछौँ भने चाहिँ त्यहाँनिर अधोलोकमा भनेर लेखिएको हामी पाउँदछौँ, जुन चाहिँ चिहान भन्ने शब्द चलाइएको छ। अङ्ग्रेजीमा नै हामी हेर्दछौँ भने चाहिँ यहाँ हामीले देख्न सक्दछौँ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ, आई विल गो डाउन इन्टु द ग्रेभ भनेर भनिएको छ हो। राम्रो मान्छेकोमा चाहिँ के, राम्रो मान्छेको उसमा चाहिँ सन्दर्भमा चाहिँ के लेखिएको रहेछ, यहाँ चिहान, अधोलोक भन्ने शब्द चाहिँ यहाँनिर लेखिएको हामी पाउँदछौँ।
गोपाल, त्यसो
हजुर,
भने इङ्ग्लिसलाई भन्दा पनि नेपालीलाई नै जोड दिन, नेपाली टिभीएसबाट पनि पढ्न लगाउँ त हाम्रो नेतालाई, त्यो पद चाहिँ एकदम
हस्
हेल्पको पद चाहिँ नेपालीमा नि पढ्न लगाउँ।
हस् हस् हुन्छ, सिस्टर निता, टिभिएस बाइबल छ है तपाईँसँग, पढिदिनुहोस् त।
अनि उनका सबै छोराहरू र उनका सबै छोरीहरू उनलाई सान्त्वना दिन उठे, तर उनले शान्त हुन मानेनन्। अनि उनले भने, म विलाप गर्दै गर्दै तल अधोलोकमा मेरो छोरा कहाँ जानेछु। यसरी तिनका बुबा तिनका निम्ति रोए।
हेर्नुहोस् त, यो चाहिँ यो घटनामा चाहिँ के भएको हुँदछ त भन्दाखेरि, युसुफको दाजुभाइहरूले चाहिँ होइन उसको वस्त्रमा चाहिँ हो, युसुफको वस्त्रमा चाहिँ पुरै रगत दलेर होइन लिएर आएर चाहिँ उसको बाबा याकुब कहाँ चाहिँ लिएर जाँदछन्। अनि त्यो लिएर गइसकेपछि चाहिँ अब के हुँदछ त भन्दाखेरि, याकुबले जब त्यो कुरा देख्दछन् तब अब मेरो छोरा चाहिँ के भयो त भन्दाखेरि, अब मेरो छोरालाई चाहिँ कुनै जनावरहरूले अब खाएर माऱ्यो होला भन्ने उसले चाहिँ त्यो सोचेर चाहिँ एकदमै दुखित हुँदछन्। अनि त्यो अवस्थामा चाहिँ याकुबले चाहिँ यो उत्पत्ति 37:35 चाहिँ भनेका छन् के, यहाँ चाहिँ के भनेको छ, म विलाप गर्दै गर्दै तल अधोलोकमा यानि कि चिहानमा मेरो छोरा कहाँ जानेछु भनेर चाहिँ यहाँ लेखिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, याकुब हामीले हेर्दछौँ भने बाइबल अनुसार हामी हेर्दछौँ धर्मी व्यक्ति हुन्। धर्मी व्यक्ति नरकमा जान सक्दछ? सक्दैन। अब यो ठाउँमा नरक नरकमा जानेछु भनेर लेखिदिएको भए चाहिँ के हुने थियो, एकदमै ओहो कहाँ हुन्छ भनेर यो त झगडा हुनेवाला थियो होइन, यो चाहिँ एकदमै कन्ट्राडिक्सन हुनेवाला थियो नि त होइन, विवादास्पद हुनेवाला थियो। त्यही भएको कारण यहाँले के शब्द चलाएको छ, ग्रेभ चिहान भन्ने शब्द चलाएको छ। अनि हामी हेर्दछौँ भने म तल अधोलोकमा मेरो छोरा कहाँ जानेछु भनेर लेखिएको छ। अब छोरा पनि कहाँनिर अधोलोकमा छ हो, किनभने हामी हेर्छौँ भने युसुफ पनि चाहिँ एकदम असल र धर्मी व्यक्ति नै थिए भन्ने हामी बुझ्दछौँ। तर अब हेर्नुहोस् है, अर्को पदमा हामी हेर्दछौँ भने जसको सन्दर्भमा चाहिँ एकदमै दुष्ट मानिसहरूको सन्दर्भ चलाएको ठाउँमा चाहिँ त्यहाँनिर चाहिँ शब्द चाहिँ हेर्नुहोस् है, यो हेल भन्ने शब्द चलाएको छ हो, नरक भन्ने शब्द चलाएको छ। यहाँ हेर्नुहोस् त, यहाँ हेर्नुभयो भने के देख्नुहुन्छ, H7585 नै हो, यो भनेको सियोन नै हो, शब्द चाहिँ सियोन नै हो, तर यहाँनिर फेरि के भनेर चलायो, अब नरक भन्ने शब्द चाहिँ चलाएको छ। भजन सङ्ग्रह 9:17 पढिदिनुहोस् त सिस्टर नेता।
भजन सङ्ग्रह कति भन्नुभयो?
9:17
दुष्टहरू अधोलोकमा फर्कने छन्, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि।
हेर्नुहोस् है, यहाँनिर त्यहाँ अधोलोकै भनेर लेखिएको छ, यहाँनिर हेर्नुहोस् है, यहाँ हामी हेर्छौँ भने हेल भन्ने शब्द चलाएको छ। अब यहाँ हेर्नुहोस् है, यहाँबाट पनि के थाहा पाउँदछ भने नि, यो हेल भन्ने जुन यो नरक भन्ने शब्दको अर्थ चाहिँ ग्रेभ नै हो, चियान नै हो भन्ने कुरा त हामीले टिभीएस बाइबलबाट नै हामीले चाल पाइसकेका छौँ हो क्या भन्नुहोस् त, किनभने यहाँ पनि अधोलोक भनिएको छ हो नि, अधोलोक नै भनिएको छ नि त। भन्नुको मतलब पुरानो करारमा पनि अघि हामीले भर्खरमा हेर्दै गर्दाखेरि अधोलोक नै भनिएको थियो, यहाँनिर भजन सङ्ग्रह 9:17 नि अधोलोक नै भनिएको छ, यो भनेको ग्रेभ नै हो, चिहान नै हो, हुनुपर्ने अर्थ त खास चिहान नै हो, तर है के लेखिएको छ त अङ्ग्रेजीमा चाहिँ हेल भन्ने शब्द नरक भन्ने शब्द चलाइएको छ। यो चाहिँ कसको सन्दर्भमा, नराम्रो मान्छेको सन्दर्भमा, किनभने नराम्रो मान्छे कहाँ जान्छ भन्ने विश्वास गरिन्छ, विश्वास गरिन्छ र हामीले सुनिराखेका छौँ नरकमा, यसै कारणले गर्दाखेरि चाहिँ नरक भन्ने शब्द चलाइएको हामी पाउँदछौँ। अब यस्तै गरी हामी अय्युबको पुस्तकमा हामीले हेर्दछौँ भने 17:13 र 16 पदमा नै हामीले हेर्दछौँ भने त्यहाँ पनि हामी के पाउँदछौँ त, राम्रो मान्छेको बारेमा बोल्दै गर्दाखेरि त्यहाँ पनि पिट भन्ने शब्द, खाडल अथवा है चिहान भन्ने शब्द चलाइएको हामी पाउँदछौँ, जुन कुरा हामी अय्युब 17:13 र 16 पदमा हामी पाउँदछौँ। सिस्टर नेता पढिदिनुहोस् त। सिस्टर नेता सुन्दै हुनुहुन्छ?
हजुर, 16 को कति भन्नु, 13 को कति भन्नुभयो?
16:13 अनि 16 पद।
सत्रको हो कि
माफ गर्नु होला, 17 को 13 र 16।
मैले पर्ख भने चिहान मेरो घर हुनेछ, अन्धकारमा मैले आफ्नो ओछ्यान बिछ्याएको छु।
सोह्र पद।
तिनीहरू तल अधोलोकका आगलाहरू कहाँ ओर्लने छन् जब हामी एकसाथ धुलोमा विश्राम लिनेछौँ।
हेर्नुहोस् त, यहाँनिर पनि के लेखिएको छ त भन्दा, एउटा ग्रेभ हो, यानि कि चिहान भन्ने शब्द नै चलाइएको छ 13-मा, अनि पिट तलपट्टि खाडल भन्ने शब्द चलाइएको हामी पाउँदछौँ है यहाँनिरबाट। यो राम्रो मान्छेको सन्दर्भमा चलाइँदै गर्दाखेरि यहाँ पनि के चलाइएको पाउँदछौँ त भन्दा चिहान, अनि अर्को भनेको खाडल। तर हाम्रो नेपाली टिभीएस बाइबलमा चाहिँ यहाँनिर पनि अधोलोक नै भनिएको छ। यहाँबाट पनि स्पष्ट हुँदछ है, यो हिब्रू शब्दको सियोल, जुन मूल ज्वरो शब्द छ, यो सियोलको अर्थ चाहिँ के नै हो त भन्दाखेरि चिहान नै हो भन्ने
हेलो,
कुरा चाहिँ पुष्टि हुँदछ। अब हेर्नुहोस् है त, हामी अब यो जुन 3 वटा पदहरू हामीले हेऱ्यौँ, यो 3 वटा पदको छोटकरीमा अब यहाँ हामी एउटा टेबलमा हामी हेर्नेछौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ उत्पत्ति है 37 को 35 पदमा यो सियोल भन्ने शब्द चलाएको छ, हो सियोल शब्द। अब हेर्नुहोस् है, भजन सङ्ग्रह 9 को 17 पदमा पनि सियोल नै, मूल ज्वरो शब्द है, हिब्रू शब्द सियोल नै चलाएको छ। अय्युब 17 को 13 र 16 पदमा पनि सियोल नै शब्द चलाएको हामी पाउँदछौँ। तर यहाँ हेर्नुहोस् त, यहाँनिर चाहिँ के लेखिएको छ त, चिहान, किनभने राम्रो मान्छेको सन्दर्भमा चिहान भनेर चलाइएको छ है। अब भजन सङ्ग्रह 9 को 17मा चाहिँ नराम्रो मान्छेको सन्दर्भमा चाहिँ नरक भनेर चलाइएको छ, र यो अय्युब 17 को 13 र 16 पदमा चाहिँ राम्रो मान्छेको सन्दर्भमा फेरि यहाँ चिहान भनेर नै अथवा खाडल भनेर नै चलाइएको हामी पाउँदछौँ। तर अघि भर्खर हामीले पढ्यौँ नेपाली टिभीएस बाइबलमा उत्पत्ति 37 को 35मा हेऱ्यौँ भने चाहिँ यहाँनिर के लेखे चलाइएको छ त भन्दा, यो यहाँनिर कुन शब्द चलाएको थियो, अधोलोक नै भनेर चलाइएको छ, हो। भजन सङ्ग्रह 9 को 17मा पनि हामीले हेऱ्यौँ भने अधोलोक नै भनेर चलाइएको छ, र अय्युब 17 को 16 पद पनि हामीले हेऱ्यौँ भने यहाँ पनि अधोलोक नै भनेर चलाइएको छ। यसको अर्थ के हो त भन्दाखेरि, जुन हिब्रू शब्द सियोल भन्ने शब्द छ, यसको अर्थ चाहिँ के हुन जाँदछ त भन्दाखेरि, यो सियोल शब्दको अर्थ चाहिँ चिहान है, नरकको अर्थ चाहिँ चिहान भन्ने हुँदछ है, बुझ्दै हुनुहुन्छ। चिहान भनेको कुन कुन ठाउँ हो त, जहाँ जब मानिस मर्दछन् र मानिसलाई चाहिँ चिहानमा राखिन्छ, हो, त्यो चिहान भनेको नै बाइबल अनुसारको चाहिँ नरक हो कि। अब यहाँनिर मानिसहरूको विश्वास के छ त भन्दाखेरि, ओहो नरक त कस्तो ठाउँ हो त, होइन नरक कस्तो ठाउँ हो भनेर यहाँनिर बुझिन्छ त, आगै आगो बल्ने ठाउँ हो भनेर चाहिँ होइन बुझ्ने गरिन्छ र सुन्ने गरिन्छ। तर बाइबल अनुसार हामीले हेर्दछौँ भने नरक कस्तो हो त, अन्धकारको ठाउँ हो भनेर बाइबलले चाहिँ हामीलाई बताउँदछ। कृपया अय्युब 10 को 21 पद पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। सिस्टर निता स्क्रिनबाटै पढिदिनुहोस्।
अन्धकार र मृत्युको छायाको देश जानुभन्दा अघि जहाँबाट म फर्कने छैन।
हेर्नुहोस् त, अन्धकार र मृत्युको छायाको देश भनेर लेखिएको छ, अन्धकारको ठाउँ हो होइन नरक भनेको चाहिँ, भनेर चाहिँ बाइबलले हामीलाई सिकाउँदछ। अब हेर्नुहोस् है, त्यहाँनिर चाहिँ नि मानिसहरू चाहिँ होइन एकदमै उनीहरूको सोल प्राण चाहिँ त्यहाँनिर नरकमा जाँदछ, र अनि गई गएर उनीहरू चाहिँ एकदमै कराउने छन्, चिच्चाउने छन् उनीहरूले, होइन मैले किन पाप गरेँ भनेर उनीहरू चाहिँ एकदमै पश्चाताप गर्ने ठाउँ हो भनेर चाहिँ मानिसहरूले भन्ने गर्दछन् भने, तर बाइबल अनुसार हामीले हेर्दछौँ भने त्यहाँनिर चाहिँ कस्तो ठाउँ हो त भन्दा, सुनसान ठाउँ हो भनेर चाहिँ बाइबलले हामीलाई बताउँदछ क्या। कृपया भजन सङ्ग्रह 115 को 17 पद पढिदिनुहोस् त सिस्टर निता।
मरेकाहरूले परमप्रभुको स्तुति गर्दैनन्, न ता तल सुनसान भित्र जानेहरूले नै गर्दछन्।
कता तल सुनसान भित्र, हेर्नुहोस् त चिहान कस्तो हुँदछ, सुनसान है नरकको अर्थ नै च्यानो होइन भनेर हामीले हेरिसकेका छौँ। अनि अर्को चाहिँ के छ त भन्दाखेरि त्यहाँनिर अघि भर्खर मैले तपाईँहरूलाई भनिसकेको छु, नरक भनेको चाहिँ एकदमै तड्पिने होइन एकदमै ओहो पश्चाताप गर्ने ठाउँ हो भनेर भन्ने गरिन्छ। तर बाइबलले फेरि अर्को कुरा के भन्दछ त भन्दा विस्मृतिको देश हो भनेर भन्दछ। विस्मृति भने के हो, केही कुरा उनीहरूले सम्झँदैन। जब नरक यानि कि चिहानमा मानिस जाँदछ तब केही कुरा पनि सम्झँदैन भनेर बाइबलले बताउँदछ। कृपया भजन सङ्ग्रह 88:11 र 12 पद पढिदिनुहोस् त ब्रदर विनोद, सम्भव छ भने हजुरले पढिदिनुहोस्।
के चिहानमा तपाईँको करुणाको अथवा विनाशमा तपाईँको विश्वास योग्यताको घोषणा गरिन्छ होला र के अन्धकारमा तपाईँका असम्मका कामहरू र विस्मृतिको देशमा तपाईँको धार्मिकता जानिएलान् र
हुन्छ धन्यवाद। हेर्नुहोस् त यहाँ के लेखिएको छ, चिहानमा हो कि चिहानमा भनेर यहाँ लेखिएको छ। अब हामीले त चाल पाइसकेका छौँ बाइबल अनुसार नरकको अर्थ त चिहान हो। अब हेर्नुहोस् है यहाँ चिहानमा तपाईँको करुणाको अथवा हो विनाशमा तपाईँको विश्वासयोग्यताको घोषणा गरिन्छ होला र हो चिहानमा मान्छे गइसकेपछि चाहिँ मान्छेहरूले त्यो घोषणा गर्छन् त गर्दैनन्, पक्कै पनि गर्दैनन् होइन। अनि के अन्धकारमा तपाईँको अचम्मको कामहरू, अन्धकार हेर्नुहोस् त अघि भर्खर हामीले हेऱ्यौँ अन्धकार भनेर चिहान ए नरक भनेको अन्धकारको ठाउँ, यहाँ अन्धकारको कुरा गरेको छ। पहिला चिहान गर्यो त्यसपछि त्यही कुरालाई अन्धकार भनेर चाहिँ यहाँ चलाइयो हो। अनि र विस्मृतिको देशमा भनेको छ, चिहान भनेको कस्तो ठाउँ, विस्मृतिको देश। हेर्नुहोस् त यहाँबाट हामीले एकदमै के कुरा चाल पाउन सक्दछौँ भने नरक भन्ने कुरा चाहिँ त्यस्तो ठाउँ होइन, बाइबलले त्यस्तो ठाउँ होइन भनेर बताउँदछ। तर कस्तो ठाउँ हो त भन्दा एउटा अन्धकार भएको हो ठाउँ हो, सुनसान ठाउँ हो र विस्मृति, मानिसहरूले केही कुरा सम्झँदैन, त्यो सबै कुरा भुल्छन्, सबै कुरा चाहिँ के हुन्छन् भुल्ने छन्, भुल्ने देश हो भनेर पनि यहाँ बताइएको हामी पाउँदछौँ। र अन्तिममा यहाँ के लेखिएको छ त भन्दाखेरि कुनै बुद्धि नहुने, कुनै ज्ञान पनि हुँदैन, कुनै युक्ति, कुनै काम, केही कुरा हुँदैन भनेर चाहिँ बाइबलले बताउँदछ, जुन कुरा उपदेशक 9:10 हामी पाउँदछौँ। श्रेष्ठ नेता पढिदिनुहोस् त।
तिम्रो हातले गर्नलाई जे भेट्टाउँछ त्यो आफ्नो शक्ति भर गर, किनभने चिहानमा जहाँ तिमी जाँदैछौ कुनै काम, कुनै युक्ति, कुनै ज्ञान र कुनै बुद्धि हुँदैन।
हो हेर्नुहोस् त चिहानमा भने यहाँ पनि चिहानै लेखिएको छ हो। यहाँ चिहानमा चाहिँ के हुँदैन अरे, कुनै काम, त्यहाँ कुनै काम गर्ने कुरा हुँदैन, युक्ति लगाउने केही कुरा हुँदैन, मानिससँग ज्ञान हुँदैन, केही पनि हुँदैन हो। किनभने हामीले हेऱ्यौँ बाइबलमा हामीले के कुरालाई हेऱ्यौँ, सोल डाइज, प्राण चाहिँ के हुँदछ मर्दछ हो। त्यो जब मर्दछ र चिहानमा जाँदछ नि त्यो अवस्थालाई नै बाइबलले चाहिँ नरक भनेर चाहिँ भनिएको हामी पाउँदछौँ। अनि यो चाहिँ सियोलको अर्थ हो, हिब्रू वर्ड सियोलको अर्थ हो। हामीले यहाँसम्म गत हप्ता नै हामीले अध्ययन गरिसकेका छौँ। अब आज चाहिँ हामी नयाँ करारमा भएका तीनवटा शब्दहरूलाई अझ विस्तृत रूपमा हेर्न जाँदैछौँ। पहिलो छ हेडिज, जुन कुरा मैले अघि तपाईँहरूलाई बताइसकेको छु हो, हेडिज G86 भन्दछ होइन, कन्कोर्डेन्स भन्दछ नम्बर, जुन 11 पटक चलाइएको हामी पाउँदछौँ बाइबल नयाँ करारमा। र अर्को शब्द छ गेहेन्ना, G1067, जुन 12 पटक चलाइएको हामी पाउँदछौँ, यो चाहिँ नयाँ करारमा है। र अर्को शब्द हामी पाउँदछौँ टार्टरु भन्ने शब्द पाउँदछ कि, यी सबै शब्दहरूको चाहिँ नि है उल्था चाहिँ बाइबलमा नरक नयाँ करारमा है नरक भनेर गरिएको हामी पाउँदछौँ। यसै कारणले गर्दाखेरि त्यसको मूल जरो शब्दलाई नै हामीले हेर्दछौँ कि हेर्दैछौँ। अनि यो टाटरु भन्ने शब्द चाहिँ एक पटक चलाएको हामी पाउँदछौँ। अब हामी सबैभन्दा पहिले हेडिज भन्ने शब्दको अर्थलाई हेर्नेछौँ, त्यसपछि गेहना भन्ने शब्दलाई हामीले हेर्नेछौँ, त्यसपछि टाटरु भन्ने शब्दको अर्थलाई हामी हेर्नेछौँ। अब हेर्नुहोस् है यहाँनिर हामी देख्न सक्दछौँ हेडिज भन्ने शब्द है, हेडिज। अब हेडिज भनेको शब्दको अर्थ चाहिँ के हो त भनेर हामी हेर्नेछौँ है त। हेर्नुहोस् है यहाँनिर जुन 11 पटक यहाँ लेखिएको हामी पाउँदछौँ। यहाँनिर हेर्नुहोस् त नयाँ करारमा चाहिँ प्रकाश 20 को 14 हामी हेर्दछौँ भने यहाँनिर के हेल हो। हेर्नुहोस् त यहाँनिर त्यसको कन्कोर्डेन्स के हो अरे नम्बर G86 हेडिजको G86 यहाँ चाहिँ के छ G86 हो। शब्द के हो हेडिज नै हो तर यहाँ नरक भनेर शब्द उल्टा गरिएको छ। अब यसको अर्थ चाहिँ के हो त हेर्नुहोस् है यहाँ पनि त्यही नै लेखिएको छ क्या ग्रेभ नै भनेर लेखेको हामी पाउँदछौँ हो ग्रेभ। अब हेर्नुहोस् है यहाँनिर हामी हेर्नुहोस् त यहाँ सियोल भन्ने शब्द जुन यो छ नि यसमै हामीले हेर्दछौँ भने यहाँ के लेखेको छ त सियोल भन्ने शब्दकै अर्थमा हेडिज अर द वर्ल्ड अफ डेड हो। हेडिज सियोलको शब्द चाहिँ सियोल शब्दको अर्थ चाहिँ हेडिज हो अथवा अथवा र अर्को के पनि हो त भन्दा द वर्ल्ड अफ द डेड वा वर्ल्ड अफ द डेड। वर्ल्ड अफ द डेड भनेको के हो मृत मानिसको संसार भनेर यहाँ लेखेको हामी पाउँदछौँ। अब यसको अर्थ के हो त भन्दा जुन सियोल भन्ने पुरानो करारमा चलाइएको छ त्यो ग्रिक वर्ड हो त्यो ग्रिक वर्डको ग्रिक वर्ड सियोल हो तर नयाँ करारमा चाहिँ के हो त भन्दाखेरि त्यसको सियोल भनेको नै नयाँ करारमा चाहिँ हेडिज हो। अब हेडिज कसरी भयो त भन्दाखेरि हेडिज भनेको त अब यो ग्रिक वर्ड हो नि त ग्रिक वर्ड चाहिँ हेडिज हो र पुरानो करारमा चाहिँ सियोल हो। अब यो दुवैको अर्थ चाहिँ एउटै हो। जस्तै उदाहरणको लागि अब अङ्ग्रेजीमा वाटर भन्छ नि नेपालीमा हामी के भन्छौँ वाटरलाई पानी हो। अब यसो यसो हेर्दाखेरि त वाटर पानी फरक फरक जस्तो देखिन्छ नि होइन शब्द त फरक हो नि तर एउटै हो नि त कुरा त होइन र त्यस्तै सियोल ग्रिक हिब्रूमा चाहिँ सियोल भनेर भनिएको छ जसको अर्थ हामीले हेऱ्यौँ चिहान हो र नयाँ करारमा चाहिँ ग्रिकमा चाहिँ के भनेर भनिएको छ त भन्दा हेडिज हो त्यसको अर्थ पनि चिहान नै हो। अब हेर्नुहोस् है यसको लागि हामी एउटा पद हामी बाइबलमा हामी हेर्नेछौँ त्यहाँबाट हामी प्रष्टै हुन्छौँ है त। यहाँ तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ पुरानो करार सियोल त्यही सियोल भन्ने शब्द नै नयाँ करारमा हेडिज हो है त। अब हेर्नुहोस् है यहाँनिर कृपया भजन सङ्ग्रह पुरानो करारको पहिला हामीले हेरौँ भजन सङ्ग्रह 16:10 पढिदिनुहोस् त सिस्टर निता भजन सङ्ग्रह 16:10।
किन किनभने परमप्रभु तपाईँले मलाई चिहानमै छोड्नुहुने छैन, तपाईँले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कुहुन दिनुहुने छैन।
हेर्नुहोस् त यहाँनिर जुन के चिहान भन्ने शब्द यहाँनिर चलाएको हामी पाउँदछौँ अङ्ग्रेजीमा हेल नै भन्ने शब्द चलाएको छ जुन H7585 यहाँ हेर्नुहोस् त H7585 यो सियोल भन्ने शब्द हो। अब हेर्नुहोस् है यही कुरा हामी ठ्याक्कै दुरुस्तै प्रेरित 2:27 हामी पाउँदछौँ। पढिदिनुहोस् त सिस्टर निता त्यो पद पनि।
किनभने तपाईँले मेरो प्राणलाई पातालमा छोड्नुहुने छैन, तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुन दिनुहुने छैन।
एउटै भनाइ छ त्यहाँनिर चिहानमा चिहानमा हो 2:27 प्रेरित 2:27 पनि चिहान यहाँ पनि चिहानै भनेर भनिएको छ हो। अब यसको अर्थ के हो त भन्दा पुरानो करारको सियोल भनेको नै नयाँ करारको चाहिँ के हो त नयाँ करार त ग्रिकमा लेखियो त्यो भनेको पनि हेडिज भनेको पनि चिहान नै हो। के हो चिहान नै हो भन्ने अर्थ हुँदछ। बुझ्दै हुनुहुन्छ प्रेरित 2:27 र भजन सङ्ग्रह 16:10 यही कुरा चाहिँ पुष्टि हुँदछ। अब हेर्नुहोस् है अब यो जुन यो हेरिज भन्ने शब्द छ यो कस्तो कस्तो सन्दर्भमा यहाँ चलाएको हामी पाउँदछौँ त भन्दाखेरि आउनुहोस् त्यो पनि हामी हेरौँ मत्ती 11:23 सिस्टर निता पढिदिनुहोस् त मत्ती 11:23।
मत्ती 11:23।
हजुर
र हे कफरनहूम, त जो स्वर्गसम्म उचालिएको छ त नरकसम्म खसालिने छस्, किनकि तमा गरिएका ती सामर्थ्यका कामहरू यदि सदोममा गरिएका भए त्यो आजको दिनसम्म रहने थियो।
हेर्नुहोस् त यहाँनिर अब हेर्नुहोस् है यहाँ जुन यहाँनिर G85 भनेर चलाएको छ। G85 भनेको के हो रे? G85 भनेको हेडिज हो, ए नरक भन्ने शब्द चलाएको छ। अब हेर्नुहोस् है, कफरनहूम भनेको चाहिँ के हो त? मानिस हो कि ठाउँको नाम हो? ठाउँ हो नि त कफरनहूम भनेको त, होइन र? ओके, होइन, कफरनहूम भन्ने ठाउँ सुन्नुभएको छ? सुन्नुभएको छ नि, होइन? बाइबलमा चाहिँ यसु चाहिँ यता यतातिर लाग्नुभयो, कफरनहूमतिर लाग्नुभयो भन्ने शब्दहरू चलाएको छ। अब हेर्नुहोस् है, यहाँनिर कफरनहूम भनेको त ठाउँ हो। अब यो ठाउँ साँच्चीकै त्यो नरक भनेको चाहिँ आगै आगो जल्ने ठाउँ हो भने, ठाउँ कसरी चाहिँ नि कफरनहूम भन्ने ठाउँ कसरी चाहिँ त्यो नरकमा चाहिँ जान सक्दछ? होइन, हो नि, प्रश्न आउँदछ क्या यहाँ, कसरी यस्तो हुन सक्दछ त? अब हेर्नुहोस् है, अब हेर्नुहोस् है, यसको अर्थलाई चाहिँ अब हामी सुन्ने छौँ, यसको अर्थलाई हामी बुझ्ने कोसिस गर्नेछौँ। अब हेर्नुहोस् है, यो कफरनहूम भन्ने ठाउँ चाहिँ कहाँ थियो त भनेर हामीले हेर्दछौँ भने, यो गालिल समुद्रको नजिक नजिक पर्ने ठाउँ हो। अब यसो ख्रिस्ट आउनुभन्दा 150 वर्ष अगाडि हो, र यसो ख्रिस्ट पछिको 1 AD हो, इस्वी सम्वत भनेर भन्ने गरिन्छ, सायद एडी भन्दै बुझ्नुहुन्छ होला, 750 AD के यो ठाउँमा चाहिँ नि मानिसहरूले चाहिँ बसोबास गर्ने गर्दथे हो। तर यहाँनिर जुन यीशु ख्रिस्टले चाहिँ यहाँ के कुरा बोल्नु भयो त, यो 11:23 भने, हे कफरनहूम, त जो स्वर्गसम्म उचालिएको छस् त नरकसम्म खसालिने छस् भनेर नि यीशु ख्रिस्टले चाहिँ यहाँ अगममा नि एउटा गर्नुभयो कि, त नरकसम्म खसालिने छस् भनेर भन्दै गर्नुहुँदा चाहिँ यो चाहिँ के भयो त भन्दाखेरि नि, यो कफरनहूम भन्ने ठाउँ चाहिँ नि 750 AD पश्चात चाहिँ नि पुरै पानीले चाहिँ यसलाई डुबायो, र यो ठाउँको अस्तित्व नै गयो क्या, अस्तित्व नै मेटियो। तर एउटा व्यक्तिले हो, एउटा अमेरिकन एक्सप्लोरर भन्दछ, जो अमेरिकामा बस्ने, जो एकदमै है खोज तलास गर्ने व्यक्ति, जो व्यक्तिको नाम चाहिँ एडवर्ड रोबिन्सन भन्ने व्यक्ति हो, त्यो व्यक्तिले चाहिँ नि 1838 AD चाहिँ के त्यहाँनिर चाहिँ नि 750 हरायो। अब हेर्नुहोस्, तर 1838 AD चाहिँ नि उसले चाहिँ के गर्यो त भन्दा, अब कफरनहूम भन्ने ठाउँ चाहिँ यो ठाउँमा थियो, यो ठाउँमा हो है भनेर चाहिँ नि त्यो बेलामा मात्रै पत्ता लाग्यो क्या। अब अघि नै हामीले के कुरालाई हेरिसकेका छौँ त भन्दा, हेरिस भन्नेको अर्थ त चिहानो, या चिहान भने टु हाइड, टु कभर, यो भने के हो, छोपिनु वा गाडिनु हो भन्ने कुरालाई हामीले हेऱ्यौँ नि। हो, त्यस्तै यहाँनिर के भयो त भन्दा, त्यो कफरनहूम भन्ने चाहिँ नरकसम्म खसालियो भन्नुको अर्थ चाहिँ नि गाडियो। कति समयसम्म गाडियो त भन्दा, हजारौँ वर्षसम्म चाहिँ नि कफरनहूम भन्ने ठाउँ चाहिँ पानीले डुबाइयो हो, त्यो ठाउँको अस्तित्व नै मेटियो हो, यो भन्न खोजेको हो कि। यो चाहिँ साँच्चीकै त्यो एकदमै आगै आगो बोल्ने ठाउँमा चाहिँ जान्छस् भनेर चाहिँ यीशु ख्रिस्टले भन्न खोज्नु भएको होइन, तर चाहिँ के हुन्छस् त भन्दा, स्वर्गसम्म उचालिएको थिइस् भनेको छ नि, होइन, जो तेरो एकदम महिमा उच्च थियो नि, अब त्यो चाहिँ के हुनेछ त, गाडिने छ, तेरो अस्तित्व चाहिँ गाडिने छ भनेर चाहिँ वास्तवमा यीशु ख्रिस्टले बताउन खोज्नु भएको हो। बुझ्दै हुनुहुन्छ? अनि यो चाहिँ हिडिजको हेर्नुहोस् है, कता कता कसरी चलाएको छ भन्ने अर्थ म तपाईँलाई बताउँदै छु। अब हेर्नुहोस् है, प्रकाश 1:18 पनि नि हामी यही शब्द हिडिज भन्ने शब्द चाहिँ चलाइएको हामी पाउँदछौँ। प्रकाश 1:18 पढिदिनुहोस् त सिस्टर निता।
अनि जीवित म नै हो, म मरेको थिएँ, अनि हेर म सदा सर्वदाको निम्ति जीवित छु। आमेन। अनि नरक र मृत्युका चाबीहरू मसँग छन्।
हेर्नुहोस् त्यहाँ के लेखिएको छ, नरक र मृत्युको चाबी चाहिँ कोसँग छ, मसँग छ हो। हिब्रू 1:18 ए माफ गर्नु होला, प्रकाश 1:18 त्यही लेखेको छ नि, होइन? अब यो पद पढ्दै गर्दा ओहो के रहेछ त भन्दा, यीशु ख्रिस्टसँगै पो रहेछ, नरकलाई पनि कन्ट्रोल गर्ने यीशु ख्रिस्ट नै हुनुहुन्छ हो, सबै कुरा यीशु ख्रिस्ट नै हुनुहुँदो रहेछ भनेर यसरी बुझ्दै आएको कुरा पनि हामीले चाल पाएका छौँ र सुन्दै आएका छौँ। अब हेर्नुहोस् है, यो जुन यहाँनिर नरक भन्ने शब्द चलाइएको छ हो, नरक भन्ने शब्द यहाँ गोलो लगाएको तपाईँले देख्न सक्नुहुन्छ। यो G86 हो। यो भन्नुको मतलब के हो त, G86 भनेको हेडिज हो। हेडिजको अर्थ त अघि नै हामीले हेरिसकेका छौँ, चियानो। अब हेर्नुहोस् है यहाँनिर, अब यो हेडिजलाई चाहिँ कसरी चलाउन खोजिएको छ त, यसको वास्तविकतामा अब यीशु ख्रिस्टले भन्न खोज्नु भएको अर्थ चाहिँ के हो त, त्यो कुरालाई पनि अब हामी हेर्ने छौँ। अब हेर्नुहोस् है यहाँनिर चाबीको कुरा गरिएको छ। पहिलो कुरा, अब बाइबलमा हामीले हेर्दछौँ भने सबैभन्दा पहिलो पाठमा नै हामीले हेरेका छौँ बाइबल खोल्ने कुञ्जी हो। बाइबललाई हामीले कसरी खोल्नु पर्दछ हो, त्यो कुञ्जीहरू हामीलाई दिएको छ। त्यही अनुरूप हामीले हेर्दछौँ भने चाबीले चाहिँ के कुरालाई जनाउँदछ, खोल्ने कुरा हो, खोल्ने कुरालाई जनाउँदछ नि होइन, अधिकारका कुरालाई जनाउँदछ। कसले? चाबीले। अब यहाँ नरक र मृत्युका साँचोहरू चाहिँ मसँग छ भनेर भन्नु भएको छ यीशु ख्रिस्टले। अब त्यसको अर्थ चाहिँ के हो त, त्यो बुझ्नको निम्ति हामी मत्ती 8:22 है, मत्ती 8 अध्यायमा भएको एउटा घटनालाई हामीले बुझ्नुपर्ने हुँदछ। अब हेर्नुहोस् है मत्ती 8:22मा चाहिँ यहाँ के लेखेको छ, तर यीशुले तिनलाई भन्नुभयो, मेरो पछि लाग र मुर्दाहरूलाई आफ्नो मुर्दाहरू गाड्न देऊ। अब यो घटनामा चाहिँ के भएको हुँदछ त भन्दा, एउटा व्यक्ति आउँदछ, जुन व्यक्तिले चाहिँ के भन्दछन् त भन्दाखेरि, मेरो बाबा चाहिँ बित्नु भएको छ, मेरो बाबालाई चाहिँ पहिला म गाड्न जान्छु, अनि गाडेर आइसकेपछि चाहिँ म बल्ल तपाईँको चाहिँ पछि पछि लाग्छु है भनेर नि येशु ख्रिस्टलाई भन्दै गर्दाखेरि चाहिँ येशु ख्रिस्टले चाहिँ यी शब्दहरू बोल्नुहुन्छ। अनि यो शब्दमा चाहिँ के भन्नुभयो उहाँले, मेरो पछि लाग, पहिला मेरो पछि लाग र मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड्न देऊ। अब हेर्नुहोस् त, मुर्दाहरूले कसरी मुर्दालाई गाड्दछन् त, होइन यसको अर्थ के हो त भन्दाखेरि नि, हामीले हेर्दछौँ भने हामीले बाइबलमा के कुरालाई पाउँदछौँ त भन्दाखेरि नि, जब आदमले पाप गरे हो, आदमले पाप गरिसके पश्चात चाहिँ के हो त, आदममा सबै मर्दछन्, भलै मानिसहरू जीवित भए तापनि के हुँदछन् त भन्दाखेरि, उनीहरू चाहिँ आदममा सबै मर्दछन्। यो भन्नुको मतलब आदमको पाप चाहिँ सबै मानिस मानव जातिमा चाहिँ आएको छ नि त, होइन हो। अब यो मुर्दाहरूलाई आफ्ना मुर्दाहरू गाड्न देऊ भनेर भन्दै गर्दा, यो मुर्दाहरू भनेको चाहिँ के हो त अन्त, लिभिङ डेड। किन? किनभने सबै लिभिङ डेड भनेको के हो त, जो मानिसहरू चाहिँ जीवित नै छन् तर उनीहरू चाहिँ के हुनेछन्, मर्ने नै छन् के। किन? किनभने आदमको पाप चाहिँ सारा मानिसहरूमा फैलिएको छ। यो मुर्दाहरू भनेको चाहिँ बाँचेका मृतकहरू भयो के। अनि आफ्ना मुर्दाहरू गाडुन् भन्नुको मतलब चाहिँ, अब यो मुर्दाहरू भनेको चाहिँ अर्को कुन हो त भन्दा, जो मानिसहरू चाहिँ मरिसकेका छन् हो। यो भन्नु खोजेको चाहिँ के हो त, यसले के भन्न खोज्नु भएको, जो आदमको पापमा मरिराखेका छन् जीवित मुर्दाहरूले हो, जीवन चल्दैछ, त्यो जीवित मुर्दाहरूले चाहिँ मरेका मुर्दाहरूलाई चाहिँ गाडुन् भनेर चाहिँ यीशु ख्रिस्टले चाहिँ भन्नुभएको चाहिँ हो। यसको अर्थ चाहिँ त्यो हो। अब हेर्नुहोस् है त, यहाँनिर जुन यीशु ख्रिस्टले शब्द चलाउनु भएको छ, एउटा चाहिँ के कुन शब्द, एउटा नरक, अर्को मृत्यु। अब हेर्नुहोस् है, यो नरक भनेको चाहिँ के हो त, चिहान हो नि त अर्थ, होइन यो नरकको अर्थ चाहिँ चिहान हो नि। अब यो चिहान भनेको चाहिँ कस्तो हो त भन्दा, उनीहरू जो मानिसहरू चाहिँ नरक र मृत्युको चाबी, नरकको चाबी भन्नुको मतलब चाहिँ के हो त भन्दा, जो मानिसहरू मरिसकेका छन् ती मानिसहरूको अधिकार पनि ममा छ हो। अर्को मृत्यु भनेको चाहिँ के हो त, यिनीहरू चाहिँ नमरेकाहरू हो, तर लिभिङ डेड, अघि मैले भने नि होइन, लिभिङ डेडहरू भयो क्या हो। यी दुवैको चाबी यानि कि अधिकार चाहिँ मसँग छ भनेर चाहिँ वास्तवमा यीशु ख्रिस्टले भन्न खोज्नु भएको हो। बुझ्दै हुनुहुन्छ? नरकको अर्थ म फेरि बताउन चाहे, नरक भनेको चियानो, चियान भनेको चाहिँ के हो, मृत मरिसकेको हो नि त हो। यी मरिसकेका यो चाहिँ मुर्दाहरू भए क्या, यो चाहिँ मुर्दाहरूको अधिकार पनि मसँग छ, यीशु ख्रिस्टले त्यो भन्दै हुनुहुन्छ। र अर्को चाहिँ नरक र मृत्यु भनेको छ नि त, यो मृत्यु भनेको चाहिँ के हो त, जुन चाहिँ आदमको पाप चाहिँ सबैमा आएका छन् र उनीहरू एक दिन मर्ने नै छन् हो। यो भनेको चाहिँ नमरेका, लिभिङ डेड, बाँचिरहेका तर मृत अवस्थामा भएका हो। यी दुवैको अधिकार चाहिँ मसँग छ भनेर चाहिँ वास्तवमा यीशु ख्रिस्टले बताउन खोज्नु भएको हो। बुझ्दै हुनुहुन्छ? हो। अब हेर्नुहोस् है, त्यो अधिकार चाहिँ के हो त त्यसो भए, हो मरिसकेका र जीवित दुवैको अधिकार चाहिँ यशुकृष्णसँग छ अरे। त्यसो भए त्यो अधिकार के हो त भन्दाखेरि, सबैजनालाई चिहानबाट उठाउने अधिकार, रेजुरेक्ट गर्ने अधिकार चाहिँ कोसँग छ? यशुकृष्णसँग छ। यसै कारणले गर्दा बाइबलमा हामी के कुरालाई पाउँदछौँ त भन्दा, ऱ्यान्सम भन्ने हामीले शब्द टपिक हामीले हेऱ्यौँ, छुटकाराको मोल भन्ने जुन हामीले पाठलाई अध्ययन गर्दै गर्दा हामीले के त्यहाँ के अध्ययन गरेका थियौँ त भन्दा, आदममा सबैजना मर्छन् हो, आदममा सबैजना मर्छन्, ख्रिस्टमा सबै जिउँदो पारिने छन्। बुझ्दै हुनुहुन्छ? अनि योहन्ना 5:28 पनि हामीले हेर्दछौँ भने त्यही कुरा हामी यहाँ पाउँदछौँ। यसले के भन्नुभयो, घडी आइरहेको छ, चिहान भित्र रहेका सबैले उनको स्वर सुन्ने छन् भनेर चाहिँ यीशु ख्रिस्टले यहाँ भन्नुभएको छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ जुन यहाँ चिहान ग्रेभ हो, हिब्रूमा यसलाई नै सियोल भनेर भनिएको छ, यही चिहानलाई नयाँ करारमा ग्रिकमा हेडिज भनेर भनिएको छ, र यो हेडिज भनेको नै यो के हो, ए नै हो, नरक नै हो भनेर चाहिँ हामीले यहाँ चाल पाउन सक्दछौँ। हेर्नुहोस् है, यहाँ यसरी यीशु ख्रिस्टले बताउन खोज्नु भएको। अब अर्को ठाउँमा पनि हामी पाउँदछौँ जुन हेडिज भन्ने शब्द चलाइएको छ, धेरै ठाउँमा चलाएको छ है हेडिज। अघि भर्खर हामीले हेऱ्यौँ नि होइन, कति पटक चलाएको छ, 11 पटक भन्ने कुरालाई हामीले हेरिसकेका छौँ, तर 11 पटक चलाइएको कुरालाई हामी हेर्दैनौँ, तर केही उदाहरणहरूलाई मात्रै हामी हेर्दैछौँ। अब अन्तिम हामी प्रकाश 20:14 हामी हेर्नेछौँ। सिस्टर निता पढिदिनुहोस् त प्रकाश 20:14।
अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिदिए, यो दोस्रो मृत्यु हो।
अब हेर्नुहोस् त यहाँनिर यहाँ के भनिएको छ, नरक र अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिए भनेको छ। हेर्नुहोस् है, अब हेर्नुहोस् यहाँ पनि हामी हेर्दछौँ भने यो हेल भन्ने शब्द चलाएको छ यहाँ अङ्ग्रेजीमा, G86 हो, G86 भनेको हेडिज नै हो हो। अब यहाँनिर, अब यहाँ हेर्नुहोस् त, यदि यो नरक भन्ने ठाउँ आगै आगोको भट्टी हो भने फेरि यहाँ किन हेर्नुहोस् त, यहाँ फेरि यो किन नरकलाई, यो आगै आगो भएको ठाउँलाई फेरि आगोको तालभित्रै फ्याँकिदिने प्रश्न आउँछ नि होइन र, हो कि होइन भन्नुहोस् त। नरक भन्ने ठाउँ नै आगोको ताल हो, भट्टी हो भने फेरि यो नरकलाई फेरि किन आगोको तालभित्र फ्याँकिदिने? साँच्चीकै लिटरल अर्थमा, शाब्दिक अर्थमा हेर्ने हो भने त यहाँ यहाँ केही अर्थ छ र, अर्थै छैन के, बुझ्दै हुनुहुन्छ? त्यसै कारणले गर्दा पनि हामी के कुरा चाल पाउँछौँ भने, नरक भन्ने आगै आगो भएको ठाउँ होइन भन्ने कुरा हामी यहाँबाट नि चाल पाउँछौँ कि। तर अब यहाँ के भन्न खोजेको हो त भन्दा, अघि भर्खर मैले तपाईँलाई बताइसकेको छु मृत्यु र नरक हो, नरकको अर्थ के हो र मृत्युको अर्थ के हो भनेर मैले तपाईँलाई बताइसकेको छु, र यो आगो भन्ने कुराले चाहिँ के हुन्छ, डिस्ट्रक्सनलाई जनाउँदछ हो। अब यो डिस्ट्रक्सन, यो डिस्ट्रक्सन भनेको चाहिँ नाश लाई जनाउँदछ। अब अघि नै हामीले हेरिसक्यौँ कि जुन येशु ख्रिस्टको दोस्रो आगमन जब हुँदछ त्यहाँनिर चाहिँ के हुँदछ त भन्दा, मृत्यु र नरक सबै मानिसहरूको चाहिँ रेजुरेक्ट हुन्छ भन्ने कुरा नै यो पदले पनि बताउन खोजिएको हो है त। हेर्नुहोस् है, अब हामी अगाडि बढौँ। अब अर्को शब्द के थियो त, पहिलो शब्द त हामीले हेऱ्यौँ हेडिज भन्ने शब्द थियो, मूलभूत शब्द हो, ज्वरो शब्द जसलाई चाहिँ नरक भनेर उल्टा गरिएको थियो। अब दोस्रो चाहिँ गेहेना भन्ने शब्द हो, यो पनि ग्रिक शब्द हो जसलाई चाहिँ है नेपालीमा पनि अङ्ग्रेजीमा नरक अधोलोक भनेर चाहिँ उल्टा गरिएको हामी पाउँदछौँ का नयाँ करारभरि। अब हेर्नुहोस् है, यो गेहेना भन्ने शब्द को अर्थ जब हामी हिब्रूमा हामी हेर्दछौँ भने, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ हिनोमको उपत्यका भनेर भनिन्छ क्या, यो चाहिँ हिनोम, हिनोमको उपत्यका, यसको अर्थ चाहिँ यो चाहिँ हिनोमको उपत्यका। अब हेर्नुहोस् है यहाँनिर, अब हामी अगाडि बढौँ, यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ जुन यहाँनिर देख्नुभयो तपाईँले, यहाँनिर हेल भन्ने शब्द, नरक भन्ने शब्द चलाएको छ यहाँ G1067 कोड हो यो। हेर्नुहोस् है यहाँ G1067 यहाँ कोड देख्नुभयो तपाईँहरूले, यसको यहाँ गेहेना हो। अब यसको अर्थ चाहिँ के हो त भन्दा, यहीँ लेखिएको छ क्या, यो चाहिँ कन्कोर्डेन्समै लेखिएको छ, द सन अफ हिनोम, हिनोम ए हेर्नुहोस् त, द सन अफ ए द भ्याली अफ, यहाँ हेर्नुहोस् है भ्याली अफ हिनोम के हो भ्याली अफ हिनोम, जुन कुरा अघि नै मैले तपाईँलाई भने भ्याली अफ हिनोम भने के हो, हिनोमको उपत्यका भन्ने अर्थ हुँदछ। अब हेर्नुहोस् है त, अब यो हिनोमको उपत्यका के हो कहाँ हो, पहिला यो कुरालाई हामी बुझ्ने कोसिस पहिला हामी गर्नेछौँ है त, त्यस पश्चात मात्रै यो कहाँ चलाइएको छ त, यो गेहेना भन्ने शब्द कहाँ चलाइएको छ भन्नेको अर्थ र त्यो कुरालाई हामी पछि हेर्नेछौँ। पहिला हामीले हेर्छौँ भने यो हिनोम भ्याली भनेर भनेको छैन होइन, हिनोमको उपत्यका तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ यहाँ डेभिड प्यालेस हो दाउदको, हेर्नुहोस् त यहाँनिर यहाँ यत्रो ठुलो सहरमा, यो चाहिँ सबै यरुसलेमको ऊ हो है, यो यरुसलेमको म्याप हो, यहाँनिर हामी देख्न सक्दछौँ। अनि यहाँ चाहिँ किन्ड्रन भ्याली, हेर्नुहोस् त यहाँ सेन्ट्रल भ्याली हो, यसरी यहाँ लेखिएको यो टेम्पल अफ माउन्ट यो हामीले देख्न सक्दछौँ। अनि यहाँनिर तपाईँले हेर्नुभयो भने नि यहाँ चाहिँ के लेखिएको छ, हिनोम भ्याली, यो ठाउँमा चाहिँ के थियो त भन्दाखेरि हिनोमको उपत्यका थियो, यो चाहिँ साँच्चीकै यरुसलेममा हो, इजरायलमा नै भएको ठाउँ हो, के बुझ्दै हुनुहुन्छ। अब हेर्नुहोस् है यहाँनिर, अब यहाँ के गर्थ्यो त यो ठाउँमा भनेर हामी हेर्दछौँ भने, यो ठाउँमा चाहिँ नि इजरायलीहरूले मोलेक है, मोलेक भन्ने देवतालाई नि आफ्नो बच्चाहरू चाहिँ के गर्दथे त भन्दाखेरि त्यहाँनिर चाहिँ नि मोलेक देवतालाई चाहिँ चढाउँदै थिए, के यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यस्तै यस्तै यो ठुलो यो ब्रासको है के भनिन्छ त्यसलाई, काँसाको काँसाको ठुलो यस्तो मूर्ति बनाइएको हुँदथ्यो हो। अनि यहाँ मूर्तिको तल हेर्नुहोस् त यस्तो खोक्रो हुन्थ्यो यहाँनिर, अनि यहाँ चाहिँ ठुलो आगो बालिन्थ्यो, र यो आगोमा चाहिँ एकदमै ठुलो आगो बालिसकेपछि उसको हातमा चाहिँ यहाँ दिन्थ्यो, यहाँ आगोको यहाँ राप देख्न सक्नुहुन्छ, यहाँ हेर्नुहोस् त यस्तो राप आइरह हुन्थ्यो, अनि यो बच्चालाई चाहिँ नि त्यहाँनिर हालिन्थ्यो क्या, अनि यो चाहिँ हामीले चाहिँ मोलेक देवतालाई चाहिँ हाम्रो बच्चाहरू चढाएका हौ र हामीले चाहिँ भक्तिको काम गर्दैछौँ भनेर चाहिँ उनीहरूले बुझ्ने सोच्ने गर्दथ्यो। हेर्नुहोस् है यो कुरा चाहिँ नि बाइबलमा मात्र नभइकन डिक्सनरीमा शुद्ध हामी पाउँदछौँ कि, अघि भर्खर पनि हामीले हेरेका थियौँ क्याम्ब्रिज डिक्सनरी भनेर हामीले हेऱ्यौँ नि होइन अघि नै पनि, हेलको अर्थ यहाँ पनि यो 15 सेन्चुरीको नि 15औँ शताब्दीको से डिक्सनरीमा शब्दकोशमा हामी के पाउँदछौँ त भन्दा हेर्नुहोस् त यो पढिदिनुहोस् त विनोद ब्रदर, यो गेहेनाको अर्थ के रहेछ भनेर यहाँ लेखिएको छ पढिदिनुहोस् त।
गहना द वैली ऑफ हिनोम नियर जस्ट इज इज़राइल
सैक्रिफाइस्ड
सर्टिफाइड सर्टिफाइड चिल्ड्रेन टू मोलोक एंड टू स्विच एट अ लेटर टाइम द रिफ्यूज ऑफ द सिटी वाज कन्वर्ट टू बी स्लोली बंद
हजुर यति हजुर यति धन्यवाद। हेर्नुहोस् है हेन्स न्यू टेस्टामेन्टमा हेल भन्ने शब्द चाहिँ चलाइयो भनेर चाहिँ यहाँ लेखिएको छ हो। अब हेर्नुहोस् है यहाँनिर यो यहाँनिर डिक्सनरीमै यो कुरा लेखेको हामी पाउँदछौँ कि, के रहेछ त भन्दा भ्याली अफ हिनोम भ्याली भनेको उपत्यका जस्तै काठमाडौँ भ्याली भनेर भनिन्छ नि होइन, खोक्रो ठाउँ पहाडै पहाडको बिचमा भएको ठाउँलाई भ्याली भनिन्छ, त्यस्तै त्यो पनि के हो त भन्दाखेरि हिनोमको उपत्यका भन्ने थियो जुन चाहिँ यरुसलेम नजिकै, अघि हामीले हेऱ्यौँ इजरायलीहरूले चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ के गर्ने गर्दथ्यो त अन्त मोलेख भन्ने उनी त्यो है अन्य जातिको देवतालाई चाहिँ बच्चाहरूलाई चाहिँ चढाउने गर्दथे भन्ने कुरा नै यहाँ डिक्सनरीमै हामी देख्दछौँ। अब डिक्सनरीमा मात्र होइन बाइबलमै पनि हामी यर्मिया 7:31 यर्मिया 19:5-6 हामी हेर्छौँ भने पढ्दछौँ भने त्यहाँ पनि बिल्कुलै यही कुरा हामी लेखेको हामी पाउँदछौँ। श्रेष्ठ नेता पढिदिनुहोस् त यर्मिया 7:30-31। सुन्दै हुनुहुन्छ?
यर्मिया सातको
हजुर हजुर पढिदिनुहोस्।
हजुर, किनकि यहुदीहरूले मेरो दृष्टिमा खराबी गरेका छन्, परमप्रभु भन्नुहुन्छ, तिनीहरूले मेरो नामले कहलाएको यस भवनलाई अशुद्ध पार्न यसमा आफ्नो घृणित वस्तुहरू राखेका छन्। तिनीहरूले आफ्ना छोराहरू र आफ्नो छोरीहरूलाई आगोमा जलाउने हेतुले तोपेत नामक उच्च स्थानहरू बनाए, जुन तोपेत हिन्नुमको छोराको बेसीमा छ। जुन कुरा चाहिँ मैले आज्ञा गरिन, न त त्यो कुरा मेरो मनमै आयो।
यहाँ पनि देख्नुभयो, तोपेत नामक हो हेतुले तोपेत नामका उच्च स्थानहरू बनाए के, उच्च स्थान चाहिँ तोपेत भनेर उनीहरूले बनाए, अनि त्यो तोपेत चाहिँ कहाँ छ त, त्यो उच्च स्थानमा बनाएको त्यो उच्च स्थान चाहिँ हिनोमको छोराको बेसीमा छ। अघि नै हामीले हेऱ्यौँ नि भ्याली अफ हिनोम, भ्याली अफ हिनोम भने हिनोमको उपत्यका हो, हिनोमको उपत्यकालाई नै हिनोमको छोराको बेसी पनि भनिएको छ। हेर्नुहोस् है, म ब्याक गएर तपाईँलाई देखाउँदछु। यहाँ हेर्नुहोस् त, यहाँ देख्नुभयो है, द सन अफ हिनोम भनेर लेखेको छ, द सन अफ हिनोम हो। हेर्नुहोस् है, उपत्यका हिनोमको उपत्यका अथवा यहाँनिर जुन शब्द चलाएको छ हिनोमको छोराको बेसी हो, एउटै हो, अनि यसरी चाहिँ यहाँ चलाएको छ। अब हेर्नुहोस् है, जब इजरायलीहरू परमेश्वरतर्फ फर्के हो, परमेश्वरतर्फ उनीहरू जब फर्के त्यस पश्चात चाहिँ के भयो त भन्दा, जुन त्यो हिनोमको उपत्यका छ नि त्यो ठाउँमा चाहिँ नि उनीहरूले एकदमै राम्रो कामको लागि चलाएनन् के, त्यो ठाउँमा के हुँदो थियो त, उनीहरूले चाहिँ एकदमै घृणित काम गरेको कारणले गर्दाखेरि होइन, त्यो ठाउँमा लाई चाहिँ अब उनीहरूले इजरायल देशभरिको जति पनि फोहोर होइन फोहोर मैला कुराहरू हुँदछ नि सबै कुरा लगेर चाहिँ अब त्यो हिनोमको उपत्यकामा लगेर चाहिँ फाल्ने हो। त्यो चाहिँ जस्तै अब यहाँ सिसडोल भन्ने छ नि हाम्रो होइन यहाँ काठमाडौँमा हो, त्यस्तै ठाउँ चाहिँ उनीहरूले बनाए त्यो ठाउँलाई। अनि त्यो ठाउँमा अब के हुँदथ्यो त भन्दा, त्यति मात्र नभएर जब कोही अब मानिसहरूलाई चाहिँ होइन घृणित काम गरेर उनीहरूलाई मारिन्थ्यो, त्यो मारेको मानिसहरूलाई पनि लिएर आएर उनीहरूको बडीलाई त्यहीँ फालिदिने हो, शरीरलाई फालिदिने, कुकुर अब जीव जन्तु मरेका सबै कुराहरूलाई लगेर चाहिँ त्यो ठाउँमा फालिदिने काम चाहिँ हुन थाल्यो। अब हेर्नुहोस् है, अब त्यसलाई नियन्त्रण गर्नको लागि फोहोर बढ्दै गएपछि नियन्त्रण गर्नको लागि चाहिँ के गर्न थाले, त्यो ठाउँमा आगो बाल्न थाले, आगोले जलाउन थाले। अब त्यो रहेको शरीरहरूलाई चाहिँ अब के हुन्छ त भन्दाखेरि, अब किराहरू आउन थाल्दछ नि होइन, किराले किराहरू आउन थाल्यो, र किरा अभियसली अटोमेटिकली आउँदछ, र त्यो किराले खाने सबै कुराहरू चाहिँ त्यहाँनिर ती ठाउँमा चाहिँ त्यस्तो कुराहरू हुँदथ्यो। बुझ्दै हुनुहुन्छ, यो अर्थ चाहिँ हामीले के को कुरालाई, के को अर्थलाई हेऱ्यौँ त भन्दा, गेहेन्ना भन्ने शब्द जहाँ चलाएको छ त्यो गेहेन्नाको अर्थलाई हामीले हेऱ्यौँ। अब हेर्नुहोस् है, यी अर्थलाई मात्रै हेऱ्यौँ, अब गेहेन्ना भन्ने शब्द चाहिँ यहाँनिर चलाइएको चाहिँ छ, त्यो कहाँ कहाँ चलाइएको छ त भन्दा, 12 पटक चलाइएको हामी पाउँदछौँ, जुन धेरै पटक के चाहिँ यो चाहिँ सुसमाचारको पुस्तकहरूमा हामी पाउँदछौँ, मत्तीको पुस्तक हो, मर्कुस, लुकाको पुस्तकमा हामी धेरै पाउँदछौँ, र एक पटक मात्रै याकुबको पुस्तकमा यो गेहेना भन्ने शब्द चाहिँ चलाइएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, जहाँ जहाँ यो गेहेना भन्ने शब्द चलाइएको छ नि, हामीले एकदम याद गर्नुपर्ने कुरा, जहाँ गेहेना भन्ने शब्द चलाइएको छ त्यहाँ मात्रै आगो र किराको कुरा चाहिँ गरिएको हामी पाउँदछौँ। सुन्दै हुनुहुन्छ, फेरि म बताउन चाहे, जहाँ यो गेहेना भन्ने शब्द चलाएको छ नि त्यहाँ मात्रै आगो र किरा भन्ने शब्द चाहिँ हामी चलाएको हामी पाउँदछौँ। यसै कारणले गर्दा हेर्नुहोस् त, यहाँनिर यी मैले अघि तपाईँलाई भने नि आगो किरा हो, यो चाहिँ यही गेहेन्ना भन्ने शब्दमा मात्रै हामी पाउँदछ के, हेडिज भन्ने शब्दमा चाहिँ नि आगो र किरा भन्ने शब्द त्यहाँ चलाएको हामी पाउँदैन के त्यो होइन, तर यहाँ हामी हेर्दछौँ भने चाहिँ यो शब्दमा चाहिँ गेहेन्ना भन्ने शब्दमा मात्रै चाहिँ यहाँनिर आगोको कुरा र के कुरा चलाएको छ त, किराको कुरा हामी चलाएको हामी पाउँदछौँ। अब त्यो कहाँ छ त, आउनुहोस् हामी त्यो पदलाई हामी हेरौँ, मर्कुस 9:43-48 पद, सिस्टर निता पढिदिनुहोस् त एक एक गरेर।
मर्कुस 14 को
होइन, 9 अध्यायको 43-48।
अनि तिम्रो हातले तिमीलाई चेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै हातसित नरकमा कहिले पनि ननिभ्ने आगोमा जानुभन्दा डुडो भएर जीवनमा पस्नु नै तिम्रा निम्ति उत्तम हो। जहाँ तिनीहरूका किरा मर्दैनन् र आगो निभ्दैनन्, अनि तिम्रो पाहुले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै पाहुसित नरकमा कहिले पनि ननिभ्ने आगोमा फालिनु भन्दा लङ्गडो भएर जीवनमा पस्नु नै तिम्रो निम्ति उत्तम हो। जहाँ तिनीहरूका किरा मर्दैनन् र आगो निभ्दैनन्, अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालिदेऊ, कानो भएर परमेश्वरको राज्यमा पस्नु नै तिम्रो निम्ति उत्तम हो। जहाँ तिनीहरूका किरा मर्दैनन् र आगो निभ्दैनन्।
हजुर, धन्यवाद यतिसम्म। अब हेर्नुहोस् त, यहाँनिर जुन यो यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँनिर नरकको भनेर लेखिएको छ। यहाँ त्यो नरक भन्ने शब्दको कन्कोर्डेन्स हेऱ्यो भने G1067, G1067 यहाँ देख्नुभयो। यो भनेको गेहेना हो, अनि यहाँ यसको अर्थ त अघि हामीले हेरिसक्यौँ। र यही ठाउँमा गेहेना भन्ने शब्द चलाएकै ठाउँमा मात्रै चाहिँ के भनेको छ, किरा आगो निप्दैन भन्ने शब्द चलाएको छ। अब हेर्नुहोस् है, अब यसलाई बुझ्नुभन्दा अगाडि अब हामी यहाँ हेर्नु है, यहाँ के भनेको छ, यदि तिम्रो हातले के गर्दछ, पाप गर्दछ भने त्यहाँ के भनेको छ, अथवा हातले ठेस खुवाउँछ भने हातलाई चाहिँ के गरिदेऊ भनेर भनेको छ, के भनेको छ, यहाँनिर काटिदेऊ। ए, हातले चाहिँ ठेस खुवाउँछ भने के गरिदेऊ, काटिदेऊ। किनकि दुइटै हात लिएर नरकमा जानुभन्दा त हो, हातै नभएर चाहिँ कहाँ जानु, जीवनमा जानु चाहिँ के हो त भन्दाखेरि जीवनमा पस्नु चाहिँ राम्रो कुरा हो भनेर लेखिएको हामी पाउँदछौँ। अब हेर्नुहोस् है, यहाँनिर यदि यसलाई शाब्दिक अर्थमा लिने हो भने, शाब्दिक अर्थमा हामी लिउँ, हामीले हाम्रो हातले होइन पाप गर्छ कि गर्दैन, गर्छ नि होइन, ए मेरो हातले त पापै गर्दैन, म एकदम पर्फेक्ट छु भनेर भन्ने कोही पनि हामी छैनौँ। भन्नु मतलब हातले पाप गर्छ। अब हातले पाप गर्छ भने हामी हात काट्छौँ त, सिस्टर नि त काट्नुहुन्छ,
काट्दैन
हामी काट्दैनौँ नि, म पनि काट्दैन, कसैले पनि काट्दैन हो। अब यो शाब्दिक अर्थमा लिने हो भने चाहिँ हात काट्नु पर्ने नै हुँदछ क्या, तर हामी त्यो गर्दैनौँ। अब त्यसो हो भने यसो कसले के भन्न खोज्नु भएको त, अब बाइबलमै एउटा उदाहरण हेरौँ है त। हामी यहाँ बाइबलमै हामी हेर्दछौँ भने नि, येशु ख्रिस्टको चेला पत्रुसले पनि पाप गरेका छन् क्या। कसरी त भन्दा, जब येशु ख्रिस्टलाई पक्रन आयो नि सिपाहीहरूले, तब पत्रुसले चाहिँ के गरे त भन्दाखेरि, तरवार निकालेर चाहिँ नि मल्कस भन्ने एउटा सिपाहीको चाहिँ कानै काटिदिएको छ। अब यो अर्काको कान काटिदिनु पाप काम हो कि होइन, पाप हो कि होइन,
हो
विनोद ब्रदर, यो पाप हो कि होइन,
सर, पापा हो
यो त पाप हो। तर ए हेर्नुहोस् है, येशु ख्रिस्टले के भन्नुपर्ने थियो त भन्दा, पत्रुस मैले तिमीहरूलाई पहिल्यै हो, पहिले त्यो डाँडाको उपदेशमै मैले तिमीहरूलाई सिकाएको होइन, एउटा हातले पाप गर्छ भने हातलाई काटिदियो काटिदियो भनेर मैले सिकाएको होइन, अब तिम्रो हात काटिदियो भनेर येशु ख्रिस्टले पत्रुसलाई भन्नुभएको छ, जवाफमा छैन। तर येशुले के भन्नुभएको छ, तर येशुले पत्रुसलाई भन्नुभयो, के भन्नुभयो हेर्नुहोस् त, यहाँनिर आफ्नो तरवार म्यानमा हाल, तिम्रो तरवार हाल ननिकाल, के मेरो पिताले मलाई दिनुभएको यो कचौरा म नपिउँ, यो भन्नुको अर्थ के हो त अन्त, जुन दुःख मैले भोग्नु पर्छ भनेर परमेश्वर पिताले मलाई भन्नुभएको छ त्यो कुरा मैले नपिउँ पत्रुस, त्यो कुरा मैले भोग्नु पर्दैन र म भोग्छु भनेर चाहिँ नि येशु ख्रिस्टले चाहिँ उत्तर दिनुभएको छ, हे तिम्रो हात काटिहाल अब भनेर येशु ख्रिस्टले भन्नुभएको छैन। अब यसको अर्थ के हो त भन्दा, यो शाब्दिक होइन, के होइन, यो शाब्दिक होइन, येशु ख्रिस्टले वास्तविकतामै यो हातै काट होइन, तिमीहरूको खुट्टै काट, आँखाले पाप गर्न नजाऊ भने आँखै निकालेर फालिदेऊ भनेर चाहिँ वास्तविकतामा भन्न खोज्नु भएको होइन। हेर्नुहोस् त, यसरी खुट्टा काट्यो, केही समय त ल काटी पनि हाल्ला हो, काटी पनि हाल्यो भने अब केही समय दुख्ला, ओहो मैले पाप गर्नुहुन्न भने सोच होला, तर फेरि त्यो ठिक भइसकेपछि त फेरि पाप गर्छ, अर्को खुट्टा जाने भयो हो, अब अर्को आँखा जाने भयो, अब पाप गर्ला फेरि अर्को आँखा जाने भयो। अब हेर्नुहोस् त परमेश्वरको महिमा हामीले कसरी गर्ने, यी सबै आँखा हात खुट्टा सबै अब कुरा गयो भने हामीले परमेश्वरको महिमा कसरी गर्ने थियो, हेर्नुहोस् त। त्यही भएको कारणले गर्दा यो चाहिँ वास्तविकतामै भनेको यही नै गर्नुपर्छ भनेर शाब्दिक अर्थमा यीशु ख्रिस्टले बोल्नु भएको बिल्कुलै होइन। अब त्यसो हो भने के हो त यसको अर्थ के हो त, हेर्नुहोस् है, यदि तिम्रो हातले पाप गर्न लगाउँदछ भने, ठेस खुवाउँछ भने हातलाई काटिदेऊ भनेर भन्नुको अर्थ चाहिँ के हो त भन्दा, हातले चाहिँ फ्रेन्डसिपलाई जनाउँदछ हो, फ्रेन्डसिपलाई जनाउँदछ। यो भने के हो त भन्दाखेरि साथीभाइ आफन्त सहयोगी गर्ने कुराहरू छन् जो यी व्यक्तिहरूले नि ठेस खुवाउँदैछ हामीलाई भने नि, हामीले त्यस्तो सम्बन्ध त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले के गर्नु पर्दछ त भन्दाखेरि काट्नु पर्दछ भन्न खोजेको, त्यो त्यो ठाउँबाट त्यो परिस्थितिहरूबाट चाहिँ हामी निस्कनु पर्दछ, टाढा हुनु पर्दछ भनेर चाहिँ भन्न खोजेको हो, बुझ्दै हुनुहुन्छ। अब खुट्टाले खुट्टाले के कुरालाई जनाउँदछ, यो चाहिँ प्लेसेसहरूलाई जनाउँदछ, प्लेसेस भनेको ठाउँहरूलाई, हामी कुन ठाउँमा जान्छौँ हो, के कुरा गर्छौँ, यो कुरालाई चाहिँ जनाउँदछ क्या। अब यदि हाम्रो खुट्टाले नचाहिने कुराहरूमा नचाहिने ठाउँहरूमा हो मात्रै हामी जाने गर्दछौँ भने त्यसले के गर्दछ त हामीलाई ठेस खुवाउँदछ। यो भएको कारणले गर्दा त्यस्तो कुराहरूलाई चाहिँ त्यस्तो ठाउँहरूमा चाहिँ हामी जानुहुन्न, त्यसलाई हामीले के गर्नु पर्दछ, प्रतिबन्धेज लगाउनु पर्दछ भनेर भन्न खोजेको हो। र अर्को आँखाको कुरा छ, आँखाले के कुरा गर्ने गर्दछ, देख्ने कुरा गर्दछ, आँखाले त देख्दछ, अब हामीले के हेर्छौँ हो, नराम्रा कुराहरू हेर्दछौँ कि है, अहिले त फेसबुक युट्युब वाट्सएप त्यति धेरै कुराहरू छन्, मिडियाहरूका कुराहरू छन्, जुन कुराहरूले हो हेर्ने कुराहरूले चाहिँ हो धेरै समय खर्चेर परमेश्वरबाट हामीलाई टाढा लिएर जाँदछ भने, त्यस्तो कुराहरूलाई पनि हामीले चाहिँ के गर्नु पर्दछ त भन्दाखेरि त्यसलाई हामीले काटेर फालिदिनु पर्दछ, त्यो कुराहरूबाट हामी टाढिनु पर्दछ भनेर भन्न खोजिएको हो। अब हेर्नुहोस् है, यो हात खुट्टा आँखा जुन यो फालिदेऊ काटेर फालिदेऊ निकालिदेऊ भनेर चाहिँ यीशु ख्रीष्टले चाहिँ यो चाहिँ शाब्दिक अर्थमा बताउनु भएको होइन, यो सांकेतिक अर्थमा बताउनु भएको हो भने जुन त्यो नरक भन्ने शब्द चलाएको छ त्यो चाहिँ शाब्दिक हुन्छ कि सांकेतिक हुन्छ, अब मलाई भन्नुहोस् त सिस्टर नि त, बुझ्नुभयो मैले भनेको क्वेसन, हात काटेर फालिदेऊ भन्नुभयो हो, आँखा निकालेर फालिदेऊ भन्नुभयो, खुट्टा काटेर फालिदेऊ भन्नुभयो, यी सबै कुराहरू चाहिँ सांकेतिक हो भने जुन त्यहाँ नरक भन्ने शब्द चलाएको छ, किरा भनेर शब्द चलाएको छ, आ ननिभ्ने आगो भन्ने शब्द चलाएको छ, त्यो चाहिँ शाब्दिक हुन्छ। हजुर, शाब्दिक भनेको साँच्चीकै त्यही नै हो भन्ने भन्ने अर्थ लाग्दछ कि अथवा त्यो सांकेतिक हुँदछ, चिन्ह हो त्यो।
त्यो चिन्ह हो,
ओ विनोद ब्रदर,
चिन्ह होला।
हजुर सर, यो क्लास लिँदै गर्दाखेरि त चिन्ह जस्तो लाग्यो सर।
हो किनभने हेर्नुहोस् त यो शाब्दिकमा यीशु ख्रीष्टले यो चाहिँ होइन शाब्दिकमा भन्नुभएको होइन भने त्यो चाहिँ शाब्दिक हुन्छ त, हुँदैन नि त हो, त्यही भएको कारणले गर्दाखेरि त्यो पनि होइन। त्यसपछि त्यसको अर्थ के हो त भन्दा अघि हामीले हेऱ्यौँ नि हिनोमको उपत्यका हो जहाँ के गरिन्थ्यो त भन्ने कुरा हामीले त्यसको अर्थलाई हामीले हेरिसकेका छौँ। यसले चाहिँ अब आगो भन्ने शब्द चलाएको छ, आगोले चाहिँ के गर्ने काम गर्दछ, कम्प्लिटली डिस्ट्रोय गर्ने काम गर्दछ नि होइन, जलाउने काम गर्दछ। किराले पनि के गर्ने काम गर्दछ त शरीरलाई, कुनै पनि मासुहरू छ भने ती सबै कुराहरूलाई चाहिँ खतम गर्ने काम गर्दछ नि होइन। हो यो भनेको चाहिँ के हो त भन्दा त्यो चाहिँ कम्प्लिट डिस्ट्रक्सन, पूर्ण तहस नहस हुने कुरालाई चाहिँ जनाउँदछ क्या। यदि हेर्नुहोस् है, यदि परमेश्वरको ज्ञानमा आएर पनि परमेश्वरको वचनको सत्यतालाई बुझेर पनि जानी बुझिकन हाम्रो हातले यानि कि हामीले त्यो गर्ने कामहरूले खुट्टा हेर्ने खुट्टाले हो जाने ठाउँहरू र हेर्ने आँखा हेर्ने कुराहरूले चाहिँ हामी गर्दछौँ। परमेश्वरको वचनलाई बुझी बुझी पनि ती कामहरूमा हामी गर्दछौँ र परमेश्वरबाट हामी टाढा जाँदछौँ भने चाहिँ के हुनेछ त भन्दाखेरि कम्प्लिटली डिस्ट्रक्सन। यो भनेको के हो त भन्दाखेरि पुरै सकिने तहस नहस हुँदछ, मृत्युमा जाँदछ भनेर चाहिँ वास्तविकतामा यीशु ख्रीष्टले भन्न खोज्नु भएको हो। अब हेर्नुहोस् है, पहिलो मृत्यु, यो मृत्यु चाहिँ कसरी हुँदछ त भन्दाखेरि नि आदमबाट नै सारा मानिसहरूमा चाहिँ के आयो, मृत्यु आयो हो। यो मृत्यु मृत्यु आयो तर यीशु ख्रीष्टमा चाहिँ के हुँदछन् त भन्दा यीशु ख्रीष्टमा सबै जिउँदो पारिने छन् हो। यो त जिउँदो पारिने छन्, यीशु ख्रीष्टले सबैलाई जिउँदो पार्नुहुन्छ, रिजुरेक्सन सबैको लागि छ हो, बौरी उठाइ सबैको लागि छ भनेर लेखिएको छ। तर हेर्नुहोस् है, हेर्न सक्नुहुन्छ, तर दोस्रो मृत्यु भनेको चाहिँ के हो त भन्दा सत्यता बुझी बुझिकन हो। अब हामीले बुझिसकेका छौँ, सत्यता पनि बुझिसकेका छौँ, सबै कुरा बुझी र बुझिकन पनि पाप गर्छौँ भने चाहिँ अब कम्प्लिटली डिस्ट्रक्सन, यो भनेको दोस्रो मृत्युमा जानेछ, जहाँ चाहिँ कुनै पनि हो छुटकाराको मोलले चाहिँ काम गर्दैन के, किनभने पहिलो मृत्यु हुने भनेको चाहिँ के कारणले गर्दा, अघि मैले बताइसकेँ, आदमको पाप, आदमले गरेको पाप सारा सन्तानमा चाहिँ फैलिएको कारणले गर्दाखेरि चाहिँ त्यो मृत्यु हुँदछ भने दोस्रो मृत्यु भनेको चाहिँ सत्यतालाई बुझेर जानी बुझिकन पनि जानी जानी पाप गर्दछन् भने आफ्नै पापको कारणले मर्ने, त्यो सन्दर्भमा चाहिँ यीशु ख्रीष्टले चाहिँ गेहेना भन्ने शब्द चलाउनु भयो। गेहेनाको अर्थ हामीले हेऱ्यौँ जुन भनेको के हो त भन्दाखेरि के हो गेहेनाको अर्थ, हिनोमको उपत्यका हो। हिनोमको उपत्यकामा के हुन्थ्यो भन्ने कुरालाई हेऱ्यौँ हो, त्यहाँबाट चाहिँ प्रष्ट हामी हुँदछौँ। बुझ्दै हुनुहुन्छ चाहिँ यो अर्थ, यो नरक, अब गेहेना भन्ने शब्द नरक भनेर उल्था गरिएको छ, यो नरकको अर्थ चाहिँ कम्प्लिट डिस्ट्रक्सन, दोस्रो मृत्यु हो भन्ने कुरालाई हामी बुझ्न सक्दछौँ। अब तेस्रो शब्द हामी पाउँदछौँ जुन चाहिँ टार्टरु भन्ने शब्द हामी पाउँदछौँ, जसलाई पनि नरक भन्ने शब्दमा उल्टा गरेको हामी पाउँदछौँ। अब यो टाटरु भनेको चाहिँ के हो त भन्दाखेरि यसको अर्थ चाहिँ जेल भन्ने हुँदछ, अङ्ग्रेजीमा प्रिजन भन्ने हुँदछ, हेर्नुहोस् है प्रिजन। अब यो कहाँ चलाएको छ त भन्दाखेरि अघि नै मैले तपाईँलाई बताइसकेको छु, एउटै पदमा मात्रै चलाएको छ यो टाटरु भन्ने शब्द। त्यो एउटै पनि कसको सन्दर्भमा चलाइएको छ त भन्दाखेरि नि मानिसहरूको सन्दर्भमा होइन, तर कसको सन्दर्भमा त भन्दाखेरि एन्जल्सहरू, एन्जल्स भने के हो त भन्दाखेरि स्वर्गदूतहरूको सन्दर्भमा यो टाटरु भन्ने शब्द चलाइएको छ, जुन कुरा हामी कहाँ पाउँदछौँ त भन्दा दोस्रो पत्रुस 2:4 पदमा पाउँदछौँ। पढिदिनुहोस् त दोस्रो पत्रुस 2:4। स्क्रिनमै छ,
किनकि
हजुर
परमेश्वर
हजुर पढिदिनुहोस् विनोद ब्रदर।
किनकि परमेश्वरले ती स्वर्गदूतहरूलाई छोड्नु भएन जसले पाप गरेका थिए, तर उहाँले तिनीहरूलाई अथाह कुण्डमा हाल्नुभयो र तिनीहरूलाई न्यायका लागि साँची राख्नलाई अन्धकारका साङ्लाहरूमा सुल्किदिनुभयो।
हेर्नुहोस् त, यो ती स्वर्गदूतहरूलाई छोड्नु भएन लेखेछ नि, ती ती स्वर्गदूतहरू हो, ती स्वर्गदूतहरूको सन्दर्भमा मात्रै चाहिँ यो टाटरु भन्ने शब्द चलाएको छ, जसको अर्थ चाहिँ के हो त भन्दा प्रिजन हो, होइन प्रिजन भनेको जेल हो। अब हेर्नुहोस् है, अब यो स्वर्गदूतहरू को विषयमा हामीले चाहिँ कहाँ पढिसकेका छौँ त भन्दा जुन स्वर्गदूतहरूले पाप गरेका थिए, अब यो कहिलेको समयमा हो त भनेर हामीले हेर्दछौँ भने पहिलो तेस्रो पाठमा हामीले वर्ल्ड, थर्ड वर्ल्ड भन्ने हामीले पाठ पढेका थियौँ हो, तीन संसारहरू भनेर हामीले त्यहाँ पाठ पढेका थियौँ। त्यहाँनिर नि पहिलो संसार, दोस्रो संसार, तेस्रो संसार भन्ने कुराहरू हामीले हेरेका थियौँ। यो चाहिँ कुन हो त भन्दाखेरि नि हो, पहिलो संसारमा जुन स्वर्गदूतहरूले नोहाको पालामा हो जल प्रलय हुनुभन्दा अगाडि उनीहरूले के गरेका थिए त भन्दा परमेश्वरले स्वर्गदूतहरूलाई चाहिँ नि मानिसहरूलाई हेरचाह गर्नको निम्ति पठाउनु हुँदाखेरि त्यो स्वर्गदूतहरूले चाहिँ के गरे त भन्दाखेरि हो उनीहरू चाहिँ शरीरमा आउने र शरीरमा आएर चाहिँ हो मानिसका छोरीहरूलाई चाहिँ उनीहरूले विवाह गरे हो विवाह गरे जुन कुरा परमेश्वरले चाहिँ नि त्यो कुरा चाहिँ उनीहरूले गर्नुहुन्न स्वर्गदूतले चाहिँ त्यो कुरा गर्नुहुन्न भन्ने कुरा बाइबलले नै हामीलाई बताउँदछ मत्तीकै पुस्तकमा हामीले हेर्दछौँ भने हो जब मानिसहरूको पुनरुत्थान हुँदछ उनीहरू स्वर्गदूत जस्तो हुनेछन् उनीहरूले न त विवाह गर्नेछ भन्ने कुरा यीशु ख्रीष्टले बताउनु भएको छ र योदाएको छ पदमै हामीले हेर्दछौँ भने हेर्नुहोस् त अनि जुन स्वर्गदूतहरूले आफ्नो पहिलो पद थामेनन् भनेर लेखिएको छ पहिलो पद त्यो भने के हो स्वर्गदूत हुने हो तर उनीहरू मानिस है स्वर्गदूतहरूले चाहिँ के गरे त भन्दा मानिसहरू भएर हो मानिसहरूसँग चाहिँ उनीहरूले सम्बन्ध राखे अब त्यसो हुँदै गर्दाखेरि चाहिँ के भयो त के भयो भन्दाखेरि हेर्नुहोस् यहाँनिर आए मानिस बने उनीहरूले मानिससँग सम्बन्ध राखे विवाह गरे त्यस पश्चात के भयो त भन्दाखेरि ठुलो ठुलो जाइन्ट्सहरू चाहिँ के भयो जाइन्ट्स भने के हो पलवानहरू ठुलो ठुलो होइन मानिसहरू चाहिँ उनीहरूको सम्बन्धबाट जन्मे हो अब अति नै भयो नि त्यो समयमा होइन पाप एकदमै बढेको कारणले गर्दा चाहिँ अब परमेश्वरले के पठाउनु भयो त भन्दा जल प्रलय पठाउनु भयो अनि त्यो समयमा पाप वा सबै मानिसहरू अब सबै मानिस भन्दै गर्दाखेरि चाहिँ नोआ र नोआका तीन छोरा तीन बुहारी र श्रीमान श्रीमती ती बाहेक आठ व्यक्तिहरू बाहेक बाँकीहरू सबै के भयो त भन्दाखेरि पानीले डुबेर मरे अब हेर्नुहोस् है अनि डुबेर मरे अनि जुन यो ठुल्ठुलो यो जाइन्ट्सहरू जन्मेका थिए नि होइन ठुलो ठुलो मानिसहरू अब दानवहरू जस्तो मान्छे जन्मेका थिए नि तीहरू पनि के भयो त भन्दा तिनीहरू पनि डुबेर खतम भए केमा जल प्रलयमा किनभने परमेश्वरले त स्वर्गदूतलाई मात्रै पो त्यो सौभाग्य दिनुभएको के सौभाग्य त भन्दा एन्जल्स बन्ने एन्जल्स भनेको स्पिरिचुअल नेचरमा हो आत्मिकी आत्माहरू हुन् उनीहरू एन्जल्स भनेको त उनीहरू आत्मामा भइजान नै सक्ने फेरि शरीरमा आउन पनि सक्ने हो त्यो सौभाग्य त परमेश्वरले एन्जल्सलाई मात्रै दिनुभएको थियो त्यो भएको कारणले गर्दा उनीहरूबाट जन्मेको बच्चाहरूमा त्यो थिएन यसै कारणले उनीहरू पनि डुबेर मरे हो अब जुन एन्जल्सहरू थिए जुन स्वर्गदूतहरू छन् हो त्यो स्वर्गदूतहरू चाहिँ के भयो त भन्दाखेरि उनीहरू चाहिँ फेरि स्पिरिट बनेर यानि कि एन्जल्स नै बनेर उनीहरू के गरे भागे अब यस्तो हुँदै गर्दाखेरि अब प्रश्न के परमेश्वरले त्यो स्वर्गदूतहरूलाई फेरि स्वर्गमै बस्नको निम्ति वासस्थान दिनुभयो त भयो होला पाप गरे पाप गरिसकेपछि नि फेरि स्वर्गमै बस्न दिनुभयो होला परमेश्वरले बिल्कुलै दिनु भएन हो त्यसो भए अब के कहाँ छन् त यिनीहरू परमेश्वरले कहाँ राख्नु भएको छ यिनीहरूलाई भन्दाखेरि हामी एफिसी दुईको दुई पदमा हामी यसको उत्तरलाई हामी पाउँदछौँ अब पढिदिनुहोस् त एफिसी दुईको दुई सुनिता एफिसी दुईको दुई
ब्रदर म पढिदिए है
हस् हुन्छ
जुन
हुन्छ
पापहरूमा तिनीहरू बितेको समयमा यस संसार प्रवृत्ति अनुसार आकाशको शासक अर्थात् यस आत्मा अनुसार हिँड्थ्यो जसले अहिले आज्ञा नमान्ने सन्तानहरूमा काम गर्छ
हेर्नुहोस् त यहाँ के लेखेको छ त भन्दाखेरि जुन पापहरूमा तिमीहरू बितेको समयमा त्यसपछि के लेखेको छ यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक हो आकाशको अधिकारको शासक कसको आकाशको अधिकारको शासक हो परमेश्वरले चाहिँ यिनीहरूलाई कहाँ राख्नु भयो त भन्दाखेरि स्वर्गमा वासस्थान दिनु भएन तर आकाशको अधिकार जुन यो अर्थ एटमोस्फियर छ नि होइन वायुमण्डल जहाँसम्म जुन सतहमा छ नि त्यहाँनिर चाहिँ नि परमेश्वरले के गर्नुभयो त भन्दा यिनीहरूलाई बाँधेर राख्नुभयो हो त्यही अवस्थालाई नै यहाँनिर चाहिँ नरक भनेर भनिएको छ क्या त्यो चाहिँ टाटरु भनेर भनिएको छ बुझ्दै हुनुहुन्छ त्यही भएर टाटरुको अर्थ के हो त भन्दा प्रिजन भनेर हामीले हेऱ्यौँ नि प्रिजन भने के हो, जेल हो। अब जेल भनेर के हो त, परमेश्वरले साँच्चीकै जेल नै बनाएर राख्नु भएको छ त आकाश आकाश मण्डलमा? होइन, अब यो जेल भनेको चाहिँ के हो त, उनीहरूले त्यहाँबाट जसरी पहिला फ्रिली स्वर्गमा जान सक्थे हो, पुरै पृथ्वीमा सर्लक्कै उनीहरू आउन सक्थे, जुन अधिकार जुन स्वतन्त्रता उनीहरूलाई थियो नि त्यो चाहिँ उनीहरूबाट खोसियो र त्यही ठाउँमा मात्रै उनीहरूलाई चाहिँ सीमित गरियो क्या। त्यसै कारणले गर्दाखेरि शैतानहरूले है दुष्टले कहाँबाट काम गर्दछ त भन्दा यही आकाशको सतहबाट नै काम गर्दछ। कोद्वारा? यहीँ लेखेको छ हो, अधिकारको शासक अर्थात् त्यस आत्मा अनुसार हेर्थ्यो जसले अहिले आज्ञा नमान्ने सन्तानहरूमा काम गर्छ हो, जो चाहिँ एकदमै अनाज्ञाकारिता गर्ने छन्, परमेश्वरलाई नचिनेकाहरू छन्, तीहरूमा चाहिँ उनी के गर्दछन् त भन्दा विकेडहरूमा चाहिँ उनले काम गर्दछन् भनेर लेखेको हामी पाउँदछौँ। यही कुरा हामी एफिसी 6:12 पनि हामी पाउँदछौँ। एक्चुली पढिदिनुहोस् त, हाम्रो ब्रदरले नै पढिदिनुहोस् एफिसी 6:12।
किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौँ, तर प्रधानताको विरोधमा, अधिकारहरूको विरोधमा, संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशीय स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड्दैछौँ।
हेर्नुहोस् त यहाँनिर अन्तिम अंशमा के लेखेको छ, आकाशी स्थानहरूमा भएका, आकाशी स्थान हो, आकाशी स्थान लेखेको छ नि होइन, हो आकाशी स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा भनेर लेखेको छ नि त। हो उनीहरूले कहाँबाट काम गर्दैछन् त भन्दा आकाशी स्थान हो, जुन त्यो आकाशी स्थान छ नि त्यसलाई नै टाटरु भनेर भनिएको छ। अब हेर्नुहोस् है, अब यहाँ केले बाँध्नु भएको छ अरे भन्दा चेनले बाँध्नु भएको छ भनेर लेखिएको छ, साङ्लाले बाँध्नु भएको छ भनेर लेखिएको छ। साङ्लाले बाँध्नु भनेको के, आत्मालाई हो, आत्मालाई साङ्लाले बाँध्न सकिन्छ, यो शारीरिक साङ्लाले सकिँदैन। यो पनि, यो साङ्ला भनेको पनि के हो त भन्दा यो पनि साङ्केतिक अर्थ नै हो। साङ्लाले बाँध्नु भनेको चाहिँ उनीहरूलाई त्यो स्वतन्त्रता नदिनु नै भन्न खोजिएको हो, बुझ्दै हुनुहुन्छ हो। यसै कारणले गर्दाखेरि यो टाटरुको अर्थ पनि हामीले चाल पायौँ, त्यसको अर्थ चाहिँ के रहेछ त भन्दाखेरि जेल भन्ने हुँदो रहेछ। अब यसरी हेर्दै गर्दाखेरि हामीले चारवटा मूल शब्द जुन चाहिँ बाइबलमा चाहिँ बाइबलै भरि नरक नरक भनेर उल्टा गरिएको छ, चारवटा मूलभूत चरो शब्दहरूको अर्थलाई हामीले हेऱ्यौँ। त्यो शब्दहरू चाहिँ के हुन् त भन्दाखेरि, पहिलो शब्द पुरानो करारमा चलाइएको छ, त्यो शब्द चाहिँ सियोल भन्ने शब्द हो, र सियोलको अर्थ चाहिँ के रहेछ त भने हामीले हेऱ्यौँ त भन्दा बाइबलको अर्थ हामीले हेर्दै गर्दाखेरि चाहिँ आगै आगो भएको ठाउँ होइन, तर त्यो भनेको चाहिँ चिहान हो भन्ने अर्थ हामीले पायौँ। अब हेर्नुहोस् है, अब नयाँ करारमा चाहिँ तिनवटा शब्दहरू चलाइएको हामीले पायौँ हो, तिनवटा मूलभूत ग्रिक शब्द। अनि त्यो शब्द चाहिँ पहिलो चाहिँ हामी के हो त भन्दाखेरि, पहिलो हामीले हेऱ्यौँ हेडिज, हेडिज भन्ने शब्द हेऱ्यौँ। हेडिज भने चाहिँ के हो त भन्दाखेरि, पुरानो करारमा चाहिँ सियोल भनेर चलाएको छ, नयाँ करारमा त्यहीलाई हेडिज भनेर चलाएको छ, अर्थ एउटै हो। भन्नुको मतलब हेडिज भनेको पनि चिहान नै हो भन्ने कुरालाई हामीले अर्थ पायौँ। र अर्को शब्द जुन हामीले हेऱ्यौँ त्यो चाहिँ गेहेना भन्ने शब्द हो। अब गेहेना भन्ने शब्द को अर्थ चाहिँ के रहेछ त भन्दाखेरि, हिनोमको उपत्यका। अब हिनोमको उपत्यकामा भएको जुन हामीले घटना सबै घटनालाई हेर्दै गर्दाखेरि चाहिँ उहाँले कुन सन्दर्भमा यीशु ख्रिस्टले यो गेहेना भन्ने शब्द, यानि कि नेपालीमा उल्था भएको नरक भन्ने शब्द चलाउनु भएको छ त भन्दाखेरि, यो चाहिँ दोस्रो मृत्यु, बुझ्दै हुनुहुन्छ। अब तेस्रो शब्द जुन हामीले हेऱ्यौँ त्यो चाहिँ टाटरो, टाटरो भन्ने शब्द चाहिँ यो चाहिँ मानिसको सन्दर्भमा नभइकन यो चाहिँ स्वर्गदूतहरूको सन्दर्भमा चलाइएको छ, जसको अर्थ चाहिँ के हुँदछ त भन्दाखेरि जेल भन्ने अर्थ हुँदछ। यो चाहिँ स्वर्गदूतहरूलाई मात्रै हो। अनि यसरी हामीले चारवटा शब्दको अर्थलाई हामीले बाइबलबाट हेर्दै गर्दाखेरि बाइबलमा हामीले कतै पनि पाउँदैनौँ कि नरक भनेको चाहिँ आगै आगोमा जल्ने ठाउँ हो होइन, त्यसपछि कहिले मानिसहरू त्यहाँ चाहिँ कहिले नमर्ने यस्तो ठाउँ हो भन्ने कुरा हामी कतै पनि हामी पाउँदैनौ। अब यति कुरा बुझिसकेपछि हामी फेरि अर्को पद हामी हेर्नेछौँ, यर्मिया 19 को 5 र 6 पद। हाम्रो विनोद ब्रदर पढिदिनुहोस् त, यर्मिया 19 को 5 र 6 पद। यो खण्ड चाहिँ पढिदिनुहोस् है। हुन्छ, हाम्रो श्रेष्ठ नेताले पढिदिनुहोस्।
यर्मिया कति भन्नुभयो?
19 को 5 र 6।
अनि बाल देवताका निम्ति आफ्ना छोराहरूलाई होम बलिहरूको रूपमा आगोमा जलाउन तिनीहरूले बालकका उच्च स्थानहरूमा बनाएका छन्। जुन कुरा मैले न आज्ञा गरे नभने न त त्यो मेरो मनमै आयो। यसकारण हेर, दिनहरू आउने छन्, परमप्रभु भन्नुहुन्छ, तब यो ठाउँ फेरि तोपेत भनिने छैन, न त हिन्नोमको छोराको बेसी नै भनिने छ, तर काटमारको बेसी भनिने छ।
हेर्नुहोस् त, अब यो पदलाई म तपाईँहरूलाई कसरी जोड्न चाहे भने, यहाँ हेर्नुहोस् है, जुन इजरायलीहरूले अनाज्ञाकारिता हुँदै गर्दाखेरि उनीहरूले हो हिनोमको बेसीमा लगेर चाहिँ उनीहरूले के गर्दथे त भन्दाखेरि मोलेख देवतालाई आफ्नो बालकलाई चाहिँ के गर्दथे, त्यो आगोमा आगोको भट्टीमा हालेर चढाउँदथे। त्यो कुरा चाहिँ यहाँ के लेखिएको छ त भन्दा हेर्नुहोस् त, उहाँले न आज्ञा गर्नुभयो त्यो कुरा हो, न आज्ञा गरे न भने, उहाँले भन्नुभएको पनि थिएन, न त त्यो मेरो मनमै आयो भनेर यहाँ लेखिएको छ क्या। उहाँको मनमा पनि त्यो कुरा आएको थिएन क्या। यसको अर्थ चाहिँ के हो त भन्दाखेरि हेर्नुहोस् त, त्यो सानो बालकलाई जुन आगोको भट्टीमा हाल्ने कुरा उहाँको मनमै आएको थिएन क्या। उहाँ बुझ्दै हुनुहुन्छ, उहाँको मनमै त्यो कुरा कहिल्यै पनि आएन क्या, आगोको भट्टीमा चाहिँ जलाउनु पर्छ भन्ने कुरा। त्यसो हो भने उहाँले प्रेम गर्नु भएर हो, उहाँले एकदमै प्रेम गर्नु भएर आफ्नो सारा हो मानव जातिलाई चाहिँ उहाँले सृष्टि गर्नुभयो। त्यो सृष्टिलाई उहाँले के आगोको भट्टीमा अनन्त अनन्तसम्मको लागि चाहिँ उहाँले के सुम्पिदिनुहुन्छ होला, अनन्त अनन्तको लागि कहिले नमर्ने जलेको जलेकै गर्ने ठाउँमा उहाँले हालिदिनुहुन्छ होला। यो पदबाट हामीले हेर्दछौँ भने, हामीले मनन गर्दछौँ भने त्यो हामीले होइन त्यो परमेश्वरले कदापि गर्नुहुने छैन भन्ने कुरा चाहिँ हामी चाल पाउन सक्दछौँ क्या। किन हेर्नुहोस् त, यहाँ आगोको भट्टीमा हाल्ने कुरा त उहाँको मनमै आएको छैन क्या। त्यो त सानो आगोको भट्टीमा हाल्ने कुरै उहाँको मनमा आएको छैन भने त्यो नरक भन्ने ठाउँ जहाँ आगै आगो हुने ठाउँ अरे होइन, त्यस्तो ठाउँमा हाल्ने उहाँले गर्नुहुन्छ? कदापि गर्नुहुने छैन। अब अर्को कुरा पनि हामी हेरौँ त, कुन भजन सङ्ग्रह 37 को 9 र 10 पढिदिनुहोस् त श्रेष्ठ निता।
किनकि दुष्टहरू नाश हुनेछन्, तर परमप्रभुको बाटो हेर्नेहरू चाहिँ पृथ्वीका हकवाला हुनेछन्। किनकि अझै एकछिन र दुष्ट रहने छैन। अँ, तिमीले त्यसको ठाउँ यत्न गरेर सोच्नेछौ, अनि त्यो त्यहाँ हुनेछ।
त्यहाँ हुने छैन। अब हेर्नुहोस् है, अब नरक भन्ने ठाउँ त्यस्तो हुँदा पनि होइन भन्ने कुरालाई हामीले हेरिसकेका छौँ। अब त्यसो होइन भने दुष्ट जनाजन दुष्ट गर्नेहरूलाई चाहिँ के हुनेछ त भन्दाखेरि, परमेश्वर त अब एकदमै न्याय गर्नुहुन्छ। उहाँले के गर्नुहुन्छ त भन्दा, सिधै उनीहरू चाहिँ नाश हुनेछन् क्या। आगोमा तडपिने तडपिने होइन, तर यहाँ के भनेको छ है, किनकि दुष्टहरू नाश हुनेछन्, सकि जानेछ, खत्तम हुन्छ हो। अनि अझै हेर्नुहोस् त यहाँ, अझै किनकि अझै एकछिन र दुष्ट रहने छैन, रहने नै छैन क्या, अस्तित्व नै मेटिन्छ। बुझ्दै हुनुहुन्छ? अनि हेर्नुहोस् त, तिमीले त्यसको ठाउँ यत्न गरेर सोच्नेछौ अनि त्यो त्यहाँ हुने छैन, हुने नै छैन क्या। त्यो दुष्ट जनाजन दुष्ट गर्नेहरू उनीहरू दोस्रो मृत्युमा जानेछन्, उनीहरू त्यहाँनिर खत्तम हुनेछ, उनीहरूको अस्तित्व नै मेटिन्छ भनेर चाहिँ बाइबलले बताउँदछ। अब भजन सङ्ग्रह 37:20 पनि हामीले हेर्दछौँ भने यहाँ के पाउँदछौँ, तर दुष्टहरू नाश हुनेछन्। यहाँ पनि हामी पाउँदछौँ नाश नै हुनेछ हो। अब हेर्नुहोस् त, ती भस्म हुनेछन्, ती धुवामा बिलाउने छन्। हेर्नुहोस् त, भस्म नै हुन्छ, खत्तम हुन्छ, र हावा हावामा नै बिलाउने छन् भन्नुको मतलब अस्तित्व नै हुँदैन भनेर चाहिँ बाइबलले हामीलाई बताउँदछ। अब भजन सङ्ग्रह 145:20 हामीले हेर्दछौँ भने अन्तिममा हामीले हेर्न सक्दछौँ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ, उहाँले खत्तम नै गर्नुहुन्छ के, अनन्त अनन्तमा तडपिने भन्ने कुरा, जुन कुराहरू ये सुनिराखेका छन् ती कुराहरू बाइबल अनुरूप बाइबलीय छैनन्, अबाइबलीय छन्, तर उहाँले के गर्नुहुँदछ त भन्दा नाश नै गर्नुहुनेछ। अब अन्तिममा अन्तिममा म तपाईँलाई के कुरा बताउन चाहन्छु भने बाइबलले नरक छैन भनेर चाहिँ बताउँदैन। बाइबल अनुसार नरक छ, तर सारा हो अन्य अन्य धर्मावलम्बीहरूले विश्वास गरिने हो नरक, कल्पना गरिने नरक, र सारा क्रिस्चियन जगतमा नरक भनेको यस्तो ठाउँ हो, आगै आगो हुने ठाउँ हो भनेर जुन भन्ने गरिँदछ नि, त्यस्तो चाहिँ होइन। तर कस्तो हो त भन्दाखेरि, बाइबलको नरक चाहिँ फरक छ, बाइबलले बताउन खोजेको नरक चाहिँ फरक छ, नरकै नहुने चाहिँ होइन, नरक छ, तर बाइबलले बताउने नरक चाहिँ फरक छ। जुन नरकको अर्थ हामीले चारवटा शब्द, मूलभूत ज्वरो शब्द, फेरि बताउन चाहे चारवटा मूलभूत शब्द, सियोल, त्यसपछि आएर हेडिज, त्यसपछि आएर गेहेना, र अर्को अन्तिम शब्द टाटरो भन्ने शब्दको अर्थलाई हामीले अध्ययन गर्दै गर्दाखेरि हामीले ती साँचो अर्थलाई चाहिँ चाल पायौँ। हुन्छ, आजलाई म यही राख्न चाहन्छु, आशा छ तपाईँहरूले बुझ्नुभएको छ, र केही कुराहरू बुझ्नुभएको छैन, केही कुराहरू डाउट छ भने तपाईँहरूले सोध्न सक्नुहुन्छ, अनि यो समय म हाम्रो ब्रदर आशिषलाई दिन चाहन्छु। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको हुन् र वचनमा उहाँले अझै आशिष